الله وبركاته. اللهم صل على محمد عبدك ورسولك، وصل على المؤمنين والمؤمنات والمسلمين والمسلمات. اللهم صل على محمد كما تحب وترضى له. اللهم صل على محمد وآل محمد. سفر کے مہینے میں کچھ میں نے صورت قریش کے بارے میں عرض کیا اور حزب البحر کا عرض کیا. حزب البحر تو ایک بھولا ہوا سبق ہے، لوگ بھول گئے کہ حزب البحر ہوتا کیا ہے، بلکہ کتنے لوگ ایسے ہیں انہیں پتہ ہی نہیں ہے کہ حزب البحر کیا تھا کیا ہے. ایک سبق تھا جو بھولا ہوا تھا اور مسلسل بھولا ہوا تھا، اور وہ یاد ہوا اور پوری دنیا نے اس کو یاد کیا. یہ سبق آج کا نہیں ہے، صدیوں کا سبق ہے، اور صدیوں سے انسانیت اس سے فیض پا رہی، برکتیں پا رہی، پھیریں پا رہی، اور انسانیت کو نفع مل رہا حزب البحر سے. حزب البحر کو سال میں ایک دفعہ اس کا چلہ ہوتا ہے، یہ ضروری نہیں کہ آپ اسے سال میں ایک دفعہ پڑھیں. سال میں ایک دفعہ اس کی زکات ہوتی ہے، مشق ہوتی ہے. الحمدللہ کرنے والوں نے کیا اور بہت پایا، لیکن سورت قریش تو پورے سال کے لیے ہے اور حزب البحر بھی پورے سال کے لیے ہے. آپ روزانہ ایک دفعہ پڑھ سکتے ہیں، دو دفعہ، چالیس دفعہ، سو دفعہ، جتنی بھی تعداد مقرر کر لیں حزب البحر کی. بلکہ میں نے یہ دعا کے وقت ایک بات بھی آپ سے عرض کی تھی کہ حزب البحر اتنا پڑھیں کہ یاد ہو جائے، حفظ یاد ہو جائے، اور آئندہ کے لیے تین دن کا جو چلہ ہے، چھ، سات اور آٹھ سفر کا، اس میں دو ڈھائی گھنٹے لگیں، سارے دو گھنٹے لگیں، دو گھنٹے ڈھائی گھنٹے بس. اس کی اتنی مشق کریں حزب البحر کی، بہت کمال چیز ہے. اور سورۃ قریش اس کو زندگی کا حصہ بنا دیں، زندگی اور مسائل کا حصہ بنا دیں. جتنا ہمارے سائنسی ایجادات بڑھتی جائیں گے اور سائنس ترقی کرتی جائے گی اور انسان تیز ہوتا جائے گا، رابطے تیز ہو جائیں گے، وہ سفر جو ہفتوں میں طے ہوا تھا ہوتا تھا وہ گھنٹوں میں طے ہوتا ہے، اور گھنٹوں سے بھی ہم آگے نکل گئے ہیں. وہ سفر جو طے ہوتا تھا ہفتوں میں. میں وہاں گیا، حضرت لال شہباز قلندر جہاں کے بزرگ تھے، میں روس کے اس حصے میں گیا تو میرے ساتھ ایک صاحب تھے. میں نے ان سے کہا کہ اپنی لوکیشن دیکھو کہ وہاں تک، سندھ تک اس کی لوکیشن کیا بنتی ہے. تو انہوں نے مجھے مہینوں کا سفر بتایا. پھر میں نے کہا کہ اوچ تک کیا بنتی ہے، تو انہوں نے مجھے وہی سفر بتایا، ہفتوں اور مہینوں کا وہ سفر بتایا کہ بہت زیادہ سفر ہے. اور وہ سفر تھا پیدل کا یا گھوڑے کا یا کسی جانور کی سواری کا، یہ سفر تھا. اب تو سفر کم ہو گیا، فاصلے سمٹ گئے ہیں، لیکن مسائل بڑھ گئے ہیں، مشکلات بڑھ گئے ہیں، پریشانیاں بڑھ گئے ہیں. چہرے پہ نا سکون کی رونق ختم ہو گئی ہے، کھچا کھچا سا، بوجھا بوجھا سا، بندھا بندھا سا چہرہ. مال ہے، دولت ہے، عہدہ ہے، چیزیں ہیں، بہت زیادہ ہیں، لیکن چہرہ ایسے ہے کہ اس پہ رونق نہیں ہے اور اس پہ سکون نہیں ہے. یہ چیز بڑھتی جائے گی، یاد رکھیے گا. جب یہ چیز بڑھے گی تو وظائف کی ضرورت اس سے زیادہ بڑھتی جائے گی، وظائف کی ضرورت اس سے زیادہ بڑھتی جائے گی، تسبیحات کی ضرورت اس سے زیادہ بڑھے گی. جتنا یہ چیز بڑھے گی، آپ حقیقت جانو. حالانکہ چاہیے تو یہ تھا کہ پہلے جتنا یہ بڑا حال ہے اور اس کی جتنی لائٹیں لگی ہوئی ہیں، تو ہر بتی کو جلانے کے لیے ایک بندہ ہوتا، اس کے چراغ میں تیل ڈالتا، تیل میں بتی کو جلاتا۔ اچھا یہ پنکھے چل رہے ہیں تو ایک بندہ ہوتا جو اس پنکھا، کپڑے کا پنکھا ہوتا، ہوا دینے والا ہوتا، اتنا بڑا پھر حال سنبھالا جاتا، اتنا بڑا مجمع سنبھالا جاتا۔ میں نے یہ چیز دیکھی کھیوا میں، خوارزم میں، روس کی ریاست ہے، وہاں یہ چیز دیکھی۔ بڑی سی مسجد تھی، بڑا حال تھا، اس سے بھی کہیں گنا زیادہ بڑا حال تھا۔ تو میں نے سوچا وہاں گرمی کا انتظام کہتے ہو کیسے ہوتا ہوگا، جب بندے بیٹھتے ہوں گے تو بندوں کی اپنی ایک حبس ہوتی ہے۔ اس دور میں وہ انتظام کیا گیا، لیکن اس دور میں یہ انتظام ہے جو ہمارے پاس موجود ہے۔ ہم تو سمجھتے ہیں کہ زندگی پرسکون ہو گئی ہے، پرسہولت ہو گئی ہے، پر زندگی سے سکون تو چلا گیا، راحت تو چلی گئی۔ حضرت ابراہیم بن آدم رحمت اللہ علیہ فرماتے ہیں، آواز آ رہی ہے میری؟ صحیح آ رہی ہے؟ اچھا، یہ اصل میں یہ بات کہنا سپیکر والوں کو جگانا ہوتا ہے بنیادی طور پر۔ حضرت ابراہیم بن آدم رحمت اللہ علیہ فرماتے ہیں کہ جو سکون ہمیں ملا ہے، جو سکون ہمیں ملا ہے، اگر وہ سکون بادشاہوں کو مل جائے یا پتہ چل جائے، بادشاہوں کو پتہ چل جائے اس سکون کو، تو بادشاہ تلواریں لے کے ہم پر ٹوٹ پڑے۔ جو سکون ہمیں ملا ہے، وہ سکون پتہ کس چیز سے ملتا ہے؟ وہ اللہ کے ذکر سے ملتا ہے۔ کبھی اللہ کا ذکر سورت قریش کی شکل میں، کبھی حزب البحر کی شکل میں، کبھی حمدن کثیرن طیبن مبارکن کی شکل میں، کبھی درود پاک کی شکل میں، کبھی قرآن کی تلاوت کی شکل میں، کبھی کسی فقیر کی محفل میں بیٹھنا کا، یہ سارے کے سارا اللہ کا ذکر ہے۔ نماز اللہ کا ذکر ہے، سجدے اللہ کا ذکر ہے، رکوع اللہ کا ذکر ہے، تسبیحات اللہ کا ذکر ہے۔ سکون اس سے ملتا ہے، سکون اس سے ملتا ہے۔ ہم سکون کہیں اور تلاش کر بیٹھے، جبکہ سکون تو یہی ملتا ہے، راحت یہی ملتی ہے۔ اگر سکون یہاں نہ ملتا تو پر بادشاہ، آپ کے وطن کے بادشاہ یا دوسرے ملکوں کے بادشاہ، وہ کسی فقیروں کے پاس، درویشوں کے پاس، پیروں کے پاس پھر نہ جاتے۔ کتنے بادشاہ ایسے ہیں جو پیروں فقیروں کے پاس جاتے ہیں اور درویشوں کے پاس جاتے ہیں؟ اس کی وجہ، جانے کی جو وجہ ہے، اس کی وجہ یہی ہے کہ انہیں سکون چاہیے۔ مال مل گیا، حکومت مل گئی، اقتدار مل گیا، عہدہ مل گیا، سکون نہ ملا۔ وہ سکون چاہیے، وہ راحت چاہیے، اور وہ سکون اور راحت کا سامان چاہیے، اور وہ آپ کے پاس ہے۔ جو آپ تسبیح خانے میں آتے ہیں نا، اپنی مٹھی میں سکون لے کے جاتے ہیں، وہ آپ کے پاس ہے، وہ آپ کی مٹھی میں ہے، وہ آپ کے دل میں ہے، وہ آپ کی نیندوں میں ہے، وہ آپ کے بستر میں ہے، وہ آپ کے رزق میں، آپ کے گھر میں، آپ کی زندگی میں ہے وہ سکون، جو کہیں لوگوں کے پاس نہیں ہے۔ اگر کوئی سکون کہیں اور ملتا تو پھر لوگ تسبیح خانے نہ آتے۔ روز بروز تسبیح خانے کا مجمع نیٹ، سوشل میڈیا میں اور تسبیح خانے میں اس لیے بڑھ رہا، یہاں سے سکون کی پڑیاں ملتی ہے، سکون کی گولی ملتی ہے، اور سکون کا انجیکشن ملتا ہے، ٹیکہ ملتا ہے۔ کام بنتے نظر آتے ہیں، حالات سنورتے نظر آتے ہیں، مسائل اور مشکلات جو زندگی بھر میں الجھی ہوئی ہیں وہ حل ہوتی نظر آتی ہیں، اور نظر نہیں آتی ہوتی ہیں۔ یہ چیز تسبیح خانے میں اللہ نے رکھ دی ہے، تسبیح خانے میں رکھ دی۔ تسبیح خانے کے دو چار درس سننے کے بعد ہر بندہ یہ دوسروں کو بتا سکتا ہے کہ تیرے مسئلے کا حل کیا ہے۔ یہ میرا تجربہ ہے، دو چار درس سننے کے بعد، دو چار دفعہ آنے کے بعد، دو چار رسالے پڑھنے کے بعد، اور چند بار کوئی پوسٹیں دیکھنے کے بعد، ہر بندہ یہ بتا سکتا ہے کہ تیرے مسئلے کا حل کیا ہے، یہ بتا سکتا ہے۔ اور یہ اس بات کی دلیل ہے کہ تسبیح خانے کا پیغام وہ پیغام ہے جو پوری دنیا کی ضرورت ہے اور پوری دنیا میں پھیلنا چاہیے اور پوری دنیا اس کی طلبگار ہے. تسبیح خانے کا یہ پیغام اس بات کی دلیل ہے, اس بات کی دلیل ہے. آج پوری دنیا کو راحت چاہیے, سکون چاہیے, راحت چاہیے. شور سپیکر ہارن کو زیادہ بجائیں تو جرم ہے, اس پہ چلان ہے یا اس کے اوپر دفع لگتا ہے. کیوں؟ سکون چاہیے. ایک بات بتاؤں, جنت میں جہاں اور نعمتیں ہوں گی وہاں ایک نعمت یہ بھی ہوگی کہ شور نہیں ہوگا, سکون ہوگا, شور نہیں ہوگا. بڑی بڑی بستیاں آباد ہو رہی ہیں, دیکھو کوئی سو تو نہیں رہا, ستون سے دیوار سے ٹیک لگا کے اپنے دائیں بائیں دیکھ لینا. بڑی بڑی بستیاں آباد ہو رہی ہیں, جہاں بڑی سڑکیں ہیں, بڑے راستے ہیں, سبزہ ہے, اس کو سوسائٹیاں کہتے ہیں, مطلوب سکون ہے. گھر ہیں, مطلوب سکون ہے, سکون ہے. اور میرا اللہ کہتا ہے اور میرے آقا کا فرمان ہے اور میرے اللہ نے قرآن میں فرمایا ہے کہ خبردار لوگوں کو جا کے کہہ دو اللہ کے پتہ کیا معنی ہے, آپ سارے بیٹھے ہیں اور آپس میں باتیں کر رہے ہیں, اچانک میں آیا آپ کے پاس, میں نے کہا خبردار چپ ہو جاؤ, سارے ایک دم مجھے دیکھنے لگ گئے, کہتے ہیں کہ بندہ کیا بات کہتے ہیں اور ہمیں کیوں چپ کراتا ہے. اور میں آپ کو باتیں کہہ کے کہتا ہوں کہ دیکھو اگر سکون چاہیے آپ کو تو میں ایک راز بتاؤں. آپ کہتے ہیں یہی تو ہم بیٹھ کے سوچ رہے تھے, آپ بتا دیں راز. تو میں نے کہا سکون کا راز, سکون کا راز اللہ کے ذکر میں ہے. آپ کہتے ہیں پھر وہ ذکر بھی بتا دیں, تو میں آپ کو پھر تسبیح خانے میں وقتاً فوقتاً وہ ذکر بتاتا رہتا, کوئی صبح پڑھنے والا, کوئی شام پڑھنے والا, کوئی اٹھتے بیٹھتے پڑھنے والا, کوئی حزب البحر کے نام پہ سفر کی 6, 7, 8 میں پڑھا جانے والا, کوئی رمضان کی راتوں میں. یہ سارے سارا سال ہمارے ہاں سکون پیکج چلتا ہے, سکون پیکج چلتا ہے, اور دنیا اسی سکون کے نظام میں آ رہی ہے, آ رہی ہے, اور اسی سکون کے نظام میں دنیا آگے سے آگے بڑھ رہی ہے. آپ اگر کسی مسئلے اور الجھن میں پھنسے ہوں, کسی بھی الجھن میں, کسی بھی مسئلے میں آپ کا مسئلہ حل نہ ہو رہا ہو, تو اسی کو تو بے سکونی کہتے ہیں. کسی کا گھر نہیں, کسی کا در نہیں, کسی کا رزق نہیں, کسی کا روزگار نہیں, کسی کی صحت نہیں. کل ایک صاحب مجھ سے کہنے لگے کہ بیوی کی انگوٹھی رکھائی کسی کے پاس اور 9,500 روپے ملے, اور پھر میں نے آپ کی ملاقات تھی تو ٹرین کا سفر کیا, اس پہ 700 لگتے ہیں کرایہ, ٹرین کے سفر پہ کرایہ لگتا ہے 700, اور جو کوچ ہے یا بس ہے اس پہ کرایہ زیادہ لگتا ہے. تو پھر میں ٹرین کے سفر میں آیا ہوں. کیوں؟ میرے پاس پیسے نہیں تھے. جس کی جیب خالی ہو وہ کیسے پرسکون ہو سکتا ہے, جس کو گھر کے مسائل اور مجبوریاں ہوں وہ کیسے پرسکون ہو سکتا ہے, آپ سوچیں تو اسے. اب مذہب کی قید سے ہٹ جائیں, مسلک کی قید سے ہٹ جائیں, علاقے اور صوبے کی قید سے ہٹ جائیں, آپ یہ دیکھیں کہ کسی شخص کی زندگی میں سکون کیسے آ سکتا ہے. وہ بے چین ہوگا. جب جس معاشرے میں سکون نہیں ہوگا وہاں ٹریفک کے حادثات زیادہ ہوں، گاڑیوں کے حادثات زیادہ ہوں، بندہ سوچ کہاں رہا ہوگا، بیٹھ کہاں رہا ہوگا. مجھے ایک شیخ سے قصور کے انہوں نے ایک نصیحت کی، کچھ نصیحتیں کی، بابا جی تھے بڑے پرانے، مجھ سے کہنے لگے اپنی گاڑی خود نہ چلانا. میں نے کہا کیوں؟ کہہ رہے سارا دن میں تجھے دیکھتا ہوں تو سوچتا ہے. آج بھی میں اپنے احباب سے میٹنگ کر رہا تھا تو میں نے کہا میں سارا دن سوچتا ہوں، اور میری سوچ روحانی پیکج، تسبیح خانہ، درس اسی میں گھومتی ہے. میں نے انہیں یہ بتایا کہ مجھے پتہ نہیں ہے کہ آپ کے صوبہ سرحد کے پی کا وزیر اعلیٰ کون ہے، بلوچستان کا کون ہے، سچ ہے مجھے کوئی پتہ نہیں اور بالکل مطمئن ہوں. فلاں کا گورنر کون ہے، فلاں وزیر کون ہے، فلاں میں کیا ہو رہا. ہاں ایک درد احساس ہے اس سیلاب کا، وہ میرے اوپر ہے، وہ ایک دکھ بھی ہے، ایک غم بھی ہے، اور ایک ندامت بھی ہے کہ مولا ہمارے گناہوں کی وجہ سے عذاب آیا، باقی کوئی خبر نہیں. اور یہ خبر جان بوجھ کے نہیں، گاڑی چلانا مجھے نہیں آتی، موٹر سائیکل چلانا مجھے نہیں آتا، کچھ نہیں آتا، کمپیوٹر چلانا مجھے نہیں آتا، موبائل چلانا مجھے نہیں آتا، نہ میرے موبائل میں واٹس اپ ہے، نہ کوئی نیٹ ہے، کچھ نہیں. دانستہ ایک بہت بڑے اللہ والے تھے، وہ اپنے کانوں میں ہر وقت روئی ٹھونس کے رکھتے تھے. تو کسی نے پوچھا کہ آپ کیوں کرتے ہیں، فرمایا باہر کی بات جب جاتی ہے میرے کانوں میں، وہ میری اندر کی جو سوچیں ہیں، جو دن رات میں روحانیت کو سوچتا ہوں اس کو متاثر کرتی ہیں. تو باہر کی باتیں میرے کانوں میں جاتی ہیں، اس کو جا کے متاثر کرتی ہیں، اور جب وہ متاثر کرتی ہیں میری سوچوں میں خلل آتا ہے، اس کا نقصان میری ذات کو بھی ہوتا ہے اور میرے ساتھ چلنے والے جو بے شمار لوگ ہیں ان کو زیادہ ہوتا ہے کہ مجھ سے وہ پانے آتے ہیں، میرے پاس ہوتا کچھ نہیں ہے، میرا اپنا مٹکا خالی ہوگا میں دوسرے کو کیا دوں گا، میرا اپنا مٹکا خالی ہوگا میں دوسرے کو کیا دوں گا. مجھ سے کہنے لگے اپنی گاڑی کھود نہ چلانا. بات چلی تھی کہ جتنے معاشرے میں مسائل، مشکلات، پریشانیاں بڑھتی جائیں گی اتنا حادثات بڑھتے جائیں گے، گھریلو جھگڑے بڑھتے جائیں گے، عدم برداشت بڑھتا جائے گا. پھر غیر مسلم کے بارے میں سوچو کہ اس کو گولی مار دوں، اپنے کسی دوسرے مسلک، فرقے یا علاقے یا صوبے یا کسی زبان یا کسی قوم کے بارے میں مجھے کئی لوگوں نے بتایا کہ ہمارے ساتھ یہ ایک انتقام کی آگ ہے جو بڑھ رہی ہے، چل رہی ہے، بڑھ رہی ہے، انتقام کی آگ ہے. اور جب سے تسبیح خانے آئے ہیں وہ انتقام کی آگ ٹھنڈی ہوئی، ورنہ یہ کون سا مذہب کا بندہ ہے، کس، یہ تو نہیں ہونا چاہیے. سکون چاہیے معاشرے کو، سکون چاہیے. اگر معاشرے کو سکون نہیں دیں گے معاشرہ پریشان ہوگا، پھر نفرتوں کے نام پہ، لڑائی جھگڑوں کے ان چیزوں پہ پھر زندگی اسی طرح پھر پریشان ہو جائے. تسبیح خانہ دن رات سکون کی گولیاں دیتا ہے، سکون کے راستے دیتا ہے، سکون کی منزلیں دیتا ہے، سکون کی راہیں دیتا ہے. دن رات دن رات سکون کی منزلیں، سکون کی راہیں، سکون کے راستے دیتا. دن رات یہ دیتا ہے. اچھا جتنے بھی اولیاء آئے، بزرگ آئے، کسی بھی مذہب کے ہیں، انہوں نے لوگوں کو یہی اللہ کا تعارف اور سکون کا راستہ دیا. بابا جی گرو نانک، ان کی جو مقدس کتاب ہے اس میں قرآن پاک کی صورتیں اور آیات ہیں. کیوں؟ ان کے سامنے یہ بات کھلی تھی کہ سکون کا راستہ یہی ہے، سکون کی منزل یہی ہے، اور لوگوں کو اگر مسائل اور مشکلات سے بچانا ہے تو اس کے علاوہ کوئی راستہ نہیں. جتنے بھی درویش آئے، आप ये देखें जिस दिन आप पुरसकून हो खाना कितना खाते हैं, जिस दिन बेसकून हो खाना कैसे खाते हैं। साइंस कहती है जितने बेसकूनी बढ़ती जाएगी मोटापा बढ़ता जाएगा, फिटनेस कम होगी। जितनी बेसकूनी बढ़ती जाएगी मोटापा बढ़ता जाएगा, और जितनी बेसकूनी बढ़ती जाएगी काम कम होगा। हमारे अंसारी साहब रहमतुल्लाह अलैह फरमाते थे जो बंदा घर से लड़के आता है या गैर मुतमिन होता है या जिस घर में बेसकूनी होती है वो दफ्तर में काम नहीं कर सकता। जिसको घर का सुकून नहीं, जिसको जिंदगी का सुकून नहीं, जिसको जिंदगी का चैन है। कमली वाले ने ये जिंदगी दी है कि मुआशरे में सुकून आए, राहत है। औलाद जिंदगी की बेसकूनी का जरिया बन गई, या शोहर के लिए बीवी या बीवी के लिए शोहर, या जो जॉइंट फैमिली है उसमें एक दूसरे के बारे में नफरत है। मेरे पास मेरी जिंदगी में एक बड़ा तजर्बा है, अचानक याद आया। आज तक जो भी लोग मिलने आए हैं उन्होंने ये कहा है कि हमें फलान ने बताया है करीबी रिश्तेदार का नाम कि तेरे करीबी रिश्तेदार ने तेरे ऊपर जादू किया है। जो भी मिलने आया आज तक उसने यही बताया मुझे। क्यों? ये एक ऐसा बेहतरीन पुर्जा है जो फिट हो जाता है। कमी बेशी तो होती रहती है आपस में, सास बहू की, नंद की, देवर देवरानी वगैरह वगैरह, ये कमी बेशी होती रहती है। उस कमी बेशी को कुछ ले दे करने के लिए कैश किया जाता है, कहते तेरे अपनों ने किया ये किया। यानी बंदों की आपस में कोई कमी बेशी अगर होती है, कोई कड़वे बोल हो जाते हैं, कड़वे लफ्ज हो जाते हैं, उन कड़वे बोलों को जादू कहा जाता है, और बंदा बे सारी उम्र नफरतों की दीवार खड़ी करता है। अच्छा, फिर एक और चीज हो जाती है जो चीज जहन पे मुसल्लत हो जाती है, फिर कहते हैं फलां बंदा हमारे जब भी घर आता है झगड़ा हो जाता है, मेरा बच्चा बीमार हो जाता है, वो फलां हमारी एक माई है, हमारी नंद है, ये हमारी देवरानी है, हमारी फलां है, वो ये है, वो जब भी आती है हमारे घर झगड़ा हो जाता है। वो एक जहन पे एक सी 100% सवाल हो जाता है, और फिर जो बंदा सोचता है फिर वही होना शुरू हो जाता है। सारी दुनिया के मसाइल का हल असल में सुकून में है कि बंदे को सुकून कैसे मिले, राहत कैसे मिले, चाहे वो औलाद की शक्ल में, घर की शक्ल में, अपने रिस्क कारोबार की शक्ल में। जिंदगी का कोई रास्ता है, सुकून की कोई मंजिल, कोई रास्ता तो होना चाहिए। सुकून की कोई मंजिल और कोई रास्ता तो होना चाहिए। वो सिर्फ और सिर्फ जिक्र में रखा है, और वो जिक्र, ये वजीफे जिक्र हैं, ये तस्बीह जिक्र है, ये आमाल जिक्र है, ये सूरतें, ये आयात, ये अस्माए हुस्ना, ये जिक्र है, ये हरूफ तहजी जो कुरान पाक में अलिफ बा ता सा, ये जिक्र है। जिक्र से काम बनेगा, और जिक्र के अलावा कोई मंजिल नहीं, कोई रास्ता नहीं। अगर सुकून चाहते हैं तो अपने साथ कोई तस्बीह, कोई जिक्र और सारा दिन का कोई विर्द अपने साथ लगा लें, एक साहब मेरे पास आए, वो गुस्से में बहुत गालियां देते हैं। मैंने उनसे कहा कि अपना जिक्र और तस्बीहात अपनी जुबान को हदिया कर। उसने ये किया। फिर मैंने कहा कि तू गुस्से में आके अपने आप को समझा, ये बता कि गालियां जब देता हूं गुस्से में आके, फिर क्या गालियां देने से काम बन जाता है? बाज़ माएं गुस्से में आके इतना बच्चों को मारती घसीटती हैं, अपने गुमान कर सकते हैं। अपने आप को सिर्फ समझा और बैठ के रोज समझा, अपने आप को, और रोज जिक्र ज्यादा बढ़ा, अपना जिंदगी का काम कारोबार रोजगार जो भी है वो भी करना है। दुनिया के कामयाब तरीन लोगों की दो सिफत है, वो एक सिफत ये है, दो सिफात हैं। एक सिफत ये है वो दूसरों को माफ करते हैं, दूसरी सिफत ये है वो अपने आप को माफ करते हैं। इंसान सारी जिंदगी या जमाने से लड़ता है या अपने आप से लड़ता है, और इसी का नाम बेसकूनी है। लिख ले मेरी बात, जमाने से लड़ता है या अपने आप से लड़ता है सारी उम्र। जमाने से यूं लड़ता है, उसने मुझे ये कहा, उसने मुझे यूं देखा, मैंने उसके साथ ये किया, उसने मेरे साथ ये किया, और फिर उसके बाद एक लड़ाई होती है। जाग रहे? सारी उम्र या जमाने से लड़ता है या फिर अपने आप से। अपने आप से क्या लड़ता है? अपने आप से ये लड़ता है कि मैंने तो ये बनना था, अम्मा ने पहले दिन कहा था कि मेरा बेटा बड़ा होकर ये बनेगा। अम्मा ने एक जहन बनाया, मेरा बेटा बड़ा होकर ये बनेगा। जहन बनाया 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 बनाया, बड़ा हुआ बेटा तो उसने फिर उसके लिए जान मारी, मेहनत की, दिन रात एक कर दी, दिन रात एक कर दी, खूब जान मारी। अगर वो नहीं हो सका कि कुदरत ने उसको कहीं और रखना है, सारा जहान ही पायलट बन जाए तो फिर जितने भी मेरे ख्याल में खिलौने हैं यही जहाज बन जाएंगे, और सारे डॉक्टर बन जाएं, सारे इंजीनियर बन जाएं, इसके बने फिर तो फिर दुनिया सारी। अल्लाह पाक का निजाम है, अल्लाह ने हर निजाम में हर बंदे को फिट करना है। हमने किसी को छोटा बनाना है, किसी को बड़ा, किसी को छोटा ओहदा, किसी को बड़ा, किसी को निजाम, कैसे? उसका करीम का निजाम है। अच्छा, मां बाप ने सारी उम्र कहा कि मेरा बड़ा बेटा बड़ा होकर ये बनेगा, अब होता रहा, सुनता रहा, सुनता रहा, सुनते सुनते उसका जहन बन गया कि मैंने ये बनाना है। अब जहन मुकम्मल बन गया। अब जहन बनने के बाद जो अगली कहानी शुरू होती है वो ये है कि फिर अपनी जात से लड़ता है, अपनी जात से लड़ता है, अपने आप से लड़ता है, और फिर इतना लड़ता है, इतना लड़ता है कि अपने आप को खत्म कर देता है खुदकुशी के नाम। अपनी जात से लड़ाई शुरू होती है। मैंने एक साहब को अपनी जात से लड़ते देखा, कई लोगों को देखा, और मैंने कहा एक बंदे से, मैंने कहा मुझे इसके बारे में खतरा है, ये कुछ कर देगा। लड़ता था अपनी जात से। मैंने, वो कहने लगा कि मैंने हर हाल में इंग्लैंड जाना है, यूके जाना है, बस मैंने यहां नहीं रहना, यहां की गलियां गंदी हैं, यहां मिट्टी उड़ती है, यहां की कोई चीज, बंदे दो नंबर हैं, चीजें दो नंबर हैं, ये चीजें ये चीजें, वो सारा दिन ये करता था, मैंने हर हाल में जाना। उसके बाद उसने मेरे पास आना जाना छोड़ दिया कि मैंने तो आपकी बैत इसलिए की थी कि आप मुझे इंग्लैंड भेजेंगे अपनी रूहानी ताकत से, आना जाना छोड़ गया। कई सालों के बाद मुझे पता चला कि उसने खुदकुशी की और वसीयत की कि मेरी कब्र मेरे घर में बनाई जाए, कि पहले भी उसने अपनी मां की कब्र अपने घर में बनाई थी, अब उस घर के अंदर दो कब्रें बनी हुई। मैं गया फिर उसकी ताजियत करने के लिए, तो मां की कब्र के साथ उसकी कब्र थी, घर में ऐसे ही छोटा सा गार्डन था, ऐसे सब्जी जगह थी, उसमें उसकी कब्रें बनी हुई। या जमाने से लड़ेगा और उस जमाने की लड़ाई का ताल्लुक फिर किसी मजहब से लड़ेगा, सिख से लड़ेगा, हिंदू से, अंग्रेज से, यहूदी से, मुसलमान से, मसलक फिर सूबों से, जमाने से लड़ेगा। मुझे कई लोगों ने बताया, खत आके चुप करके दे दिया, वालदा आई बैठी है, वाले सब आए बैठे हैं, जिस शख्स को तमंगर देखते हैं, मालदार देखते हैं, सेहतमंद देखते हैं, उसको गालियां देनी शुरू कर देते हैं। सारा दिन मेरा वालिद फलां सियासतदान को गालियां देता है कि वो मुल्क को लूट गया, फलां को यूं कहता है, फलां को यूं कहता है, फलां को यूं कहता है। जमाने से लड़ेगा। ये अंदर की बेसकूनी का एक अंदाज है, ये अंदर की बेसकूनी का एक अंदाज है, अंदर के, और समझ ले कि ये अंदर से पुरसकून नहीं, या फिर अपनी जात से लड़ेगा, अपने आप को कोसेगा। एक साहब थे, लड़ते लड़ते ना क्या करते थे, अपना गिरबान फाड़ देते, मैंने खुद देखा, अपना गिरबान फाड़ देते, गिरबान फाड़ देते। इस सारे मसले और मुश्किल का हल दिल का सुकून है और अंदर का चैन है। और तस्बीह खाना वो अंदर का चैन और सुकून उसकी पुड़ियां बांटता है, उसकी गोलियां बांटता है, उसके इंजेक्शन बांटता है और तकसीम करता है कि अंदर का सुकून कैसे मिले, अंदर की राहत कैसे मिले, अंदर में चैन कैसे हो, कैसे हो। मुआशरा जितना उसमें इजादात बढ़ती जा रही हैं, साइंस तरक्कियां करती जा रही हैं, उतना बेसुकूनी बढ़ती जा रही है, राहत खत्म होती जा रही है। एयर कंडीशन नहीं थे, यही गर्मी पहले भी थी, यही सर्दी पहले भी थी, कोई ऐसी कोई निजाम कोई एग्जास्ट कुछ नहीं थी, ये सब कुछ था और अजल से चला आ रहा है, अजल तक रहेगा, क्यामत तक रहे, ये था। लेकिन सारी राहतों के बावजूद क्या ऐसे मैट्रेस थे जिसमें बंदा जो है थोड़ी देर हिले तो 10 मिनट तक खुद बखुद मैट्रेस हिलता रहता है, स्प्रिंग वाला, कोई थे ऐसे मैट्रेस? नहीं थे। ऐसी कुर्सियां, ऐसी गाड़ियां, चींटियों की तरह गाड़ियां, चींटियों की तरह गाड़ियां जो इस वक्त सड़कों पे हैं और पूरी दुनिया के ट्रैफिक ब्लॉक के मसाइल बड़े बड़े मुल्कों के हैं, ये नहीं था। पर मुआशरा पर सुकून था, तलाकें नहीं थी, तलाकें नहीं थी, खुदकुशियां नहीं थी, कभी नहीं थी। घरों में छोटे घरों में शादियां हो, गुजारे हो के और जिंदगी संवर जाती थी, सुकून निकल गया जिंदगी से, वो कैसे आएगा? तो फिर कमली वाले के पास चलते हैं सारे हम, हजूर के पास यहां से पहुंचे और मदीना तैयबा पहुंचे, आका की बारगाह में दरवाजा खटखटाया, देखा तो बार अबू हुरैरा बैठे थे, हजरत बिलाल बैठे हैं, उन्होंने कैसे आए, कहां से आए? उन्होंने कहा जी हम सारे बैठे थे, तस्बीह खाने मशवरा कर रहे थे, बड़े परेशान थे, रास्ता नहीं मिल रहा था, तो हमने कहा आका की बारगाह में चलते हैं, तो हुजूर से पूछने आए हैं कि हमें सुकून कैसे मिलेगा। हजरत बिलाल कहने लगा ये तो मसला मैं ही हल कर देता हूं। हजूर अभी तस्बीहात कर रहे हैं, जिक्र कर रहे हैं, वजीफा कर रहे हैं, ये अभी थक हार के थोड़ी सी यूं कमर सीधी की है, ये तो मसला मैं ही हल कर देता हूं, तुम्हारे सामने हूं, ना मैं सोनी ना दौलत पल्ले, ना मैं सोनी ना दौलत पल्ले, ना मैं खूबसूरत, ना मेरे पास माल, बिकता गुलाम हबशी कुछ है ही नहीं मेरे पास, और मेरे पास सकूं सुकून वो है कि सुकून के मेरे पास कोठे भरे हुए हैं। पुराने लोग कहते थे कि तेरे पास माल के कोठे भरे हुए हैं, बैंक तो होते नहीं थे, बंदे कोठे नोटों का भर के कहीं रखते थे, मेरे पास सुकून के कोठे भरे हुए हैं, कमरे भरे हुए हैं सुकून के, कमाल है। अब सारे तस्बीह खाने वाले कहते हैं अच्छा आपको सुकून कैसे मिला? उसने कहा तो मसला ही कोई नहीं है, तो कोई मसला ही नहीं है कि सुकून कैसे है। मैंने अपने कमली वाली की गुलामी और कदमों से ये चीज पाई है, उन्होंने मुझे सुकून की कुछ राहें दी हैं, अगर कहो तो मैं आपको बता दूं। अब हुरैरा कहने लगे रजी अल्लाह तआला हो, कमली वाले के दर के गुलाम है, इनको बता दे बड़ी दूर से आए हैं। तो हज़रत बिलाल कहने लगे लाहौर कहाँ है? उन्होंने कहा इस तरह हम जाए ना बड़े महीनों का सफर करके, फिर एक शहर लाहौर है वहां से आए हैं, वहां एक तस्बीह खाना है, बड़ी दूर होगा। अच्छा उन्होंने कहा सुकून कैसे? फिर हजरत बिलाल ने अपनी जिंदगी का सुकून बताना शुरू किया, सुकून बताना शुरू किया। मुझे एक साहब ले गए, बड़ी पुरानी बात है। एक साहब थे, अपने नाम के साथ डॉक्टर साहब लिखते थे, उनके पास चुप करके बैठे होते थे लोग, आके के दवाइयां कहते थे 100, 200, 500 की दवाई, 50, 100, 200, 500, बस इसकी दवाई होती थी और बांध के दे देते थे। एक माई बैठी होती थी उधर, वो दवाई समझाती थी और लोग आते थे। मुझसे कहने लगे ये देख लिया, मैंने देख लिया। कहने लगे ये बंदे पता है कहाँ से आते हैं, इसने 4-5 माइयां रखी हैं डेली वेजेस पे, उनको दिहाड़ियां मिलती हैं। वो कैसे, 3 माइयां जाके 2 माइयां बीबियां ऐसी जगह बैठेंगी किसी दरबार पे, किसी मेले पे, कहीं जगह रोना शुरू कर देंगी, घुटनों में दर्द है, कमर में दर्द है, यहां आई हूं। 2 माइयां ऊपर से अचानक आ जाएंगी कि बहन तुझे क्या हुआ, उन्होंने कहा तो मसला ही नहीं, फला जगह एक डॉक्टर साहब बैठे हैं, मैं भी गई थी। दूसरी बोली मैं भी गई थी। तीसरी कहने लगी मेरी फला भी गई थी। अच्छा, उसने कहा पैसे भी ज्यादा नहीं, इतने लेते हैं बस तुम आएगा। वो मई को टीका लगा के अगले ग्रुप में गया। मुझे कहना बंदा ले गया, उन्होंने कहा ये साहब है, इन्होंने सिर्फ माइयां रखी हुई हैं इस खिदमत खल्क के लिए, बस सिर्फ ये खिदमत खल्क की तरतीब है, यहां रखी हैं, दूसरी माइयां आती हैं और बस ये सिलसिला चल रहा। अब हजरत बिलाल रजी अल्लाह तआला अन्हु ने उन्होंने जो तरीके बताए सारे हैरान हो गए, इतने आसान? मैं बिल्कुल आसान, मुश्किल है ही। उन्होंने कहा हमने समझा था कि शायद सुकून पाने के लिए कुछ जिंदगी में बहुत बड़े आप की तरह जो है पत्थरों के ऊपर लेटना होगा। उन्होंने कहा नहीं, कह रहे आपको कोड़े मारते थे? कह रहे हम मारते थे, हमें भी ऐसे कोड़े खाने होंगे करना। कहने लगे पत्थर इतने आपके ऊपर कि आपकी चर्बी और गोश्त गल जाता था, सख्त पत्थर थे, हमें भी ऐसे करने होंगे, हम तो लाहौरी हैं, हम तो खाने पीने वाले हैं, मौज मेले वाले हैं। कराची वाले तो है नहीं कि थोड़ा सा खाया, सादा सा पहना और खूब बचाया, लाहौरी है खूब खाया उड़ाओ मौज उड़ाओ। उन्होंने कहा पत्थर भी, उन्होंने कहा नहीं सोने मसला ही नहीं। एक अंदरून शहर का लाहौरी आया, उसने लाचा पहना हुआ था, चोला बड़ा सा पहना हुआ था। हजरत बिलाल से कहने लगा कि पंजाबी में पहने सन, उन्होंने कहा तू पहने बैठ जा, कोई मसला ही नहीं, कोई मसला ही नहीं। वो बार बार कहने लगा कोई मसला यह है कि परेशान, उसने कहा मसला ही कोई नहीं है। हजरत बिलाल को देख रहे सादा सा बंदा, चेहरे पे रौनक है, बात में सादगी है और कमाल है, और ये कहता है मैंने सुकून पाया। हमने समझा था शायद इसकी तरह कोड़े खाने पड़ेंगे, पत्थरों पे सोना पड़ेगा, घसीटने पड़ेंगे, बंदे मार मार के थक जाते थे, खूनम खून कर देते थे। उसने कहा कुछ भी नहीं है, ये कुर्बानियां सबके लिए नहीं, बस मैंने ले ली है कुर्बानियां, अब आपको नहीं लेनी पड़ेंगी, बस आप चुप करके ना मेरे तजर्बे लेते जाओ और जाते जाओ। अब उन्होंने कहा हाथ करो, सबने किया हाथ। हजरत बिलाल ने किसी की चूंडी रख दी, किसी पे गोली रख दी, किसी पे कैप्सूल रख दिया, किसी पे दवाई रख दी, किसी पे रख दिया। उन्हें कहा इसको दूध से खाना, इसको पानी से खाना, इसको कच्चे घड़े के पानी से खाना, इसको फलां से खाना, सुकून ही सुकून। बड़े हैरान। अच्छा, हजरत बिलाल से जब वापस आए तो उसने कहा बाबा जी हमारे यहाँ एक उसूल है, किसी बुजुर्ग के पास जाते हैं कहते हैं थपकी थापड़ा ला दो। उन्होंने कहा ये जो दिया ना ये थपकी है, हमें कमली वाले ने ऐसे ही दिया था, हमें हजूर ने थपकियां नहीं दी, ये रस्ते दिए, ये मंजिले दी। सबको सुकून मिल गया, सबको राहत मिल गई और सबके काम बन गए और सबकी मंजिलें मिल गई। बड़े हैरान कि ये क्या मिला। ये गलत 2019 की बात है, मैं रात को 9 बजे के करीब घर से बाहर निकला, स्टॉप पर चलते हुए इधर उधर देख रहा था, मेरी निगाह एक औरत पर पड़ी जो बिल्कुल तन्हा स्टॉप पर खड़ी थी। میرے دل میں آیا، یا اللہ اس وقت 9 بجے رات کے اکیلے یہ کیا کر رہی ہے؟ ابھی سوچوں میں تھا کہ موٹر سائیکل پر ایک آدمی آیا اور آتی عورت کی منتیں کرنے لگا۔ میں حیران ہوں، یہ کیا ماجرا ہے؟ مائی کی منتیں کرنے لگا۔ یہ میں آپ کو ایک خط کاپی پڑھ کے سنا رہا ہوں، یہ لوگوں نے جو اپنے مشاہدات اور تجربات لکھے۔ اچھا، وہ کہنے لگے کہ میں حیران ہوا کہ میں تھوڑا سا قریب گیا، اتنا نہیں کہ ان کو شک ہو، اتنا بھی قریب نہیں گیا، قریب جا کے دیکھا کہ کیا ہے، مائی کلی ہے، بندہ آیا موٹر سائیکل پہ اکیلا، اس کو منتیں کر رہا۔ ان کی باتوں سے کچھ کچھ سمجھ آنا شروع ہو گیا کہ میاں بیوی ہے، لڑائی ہو گئی ہے، بیوی گھر چھوڑ کے یہاں آ گئی ہے، شوہر اس کو منانے آیا، مدت سے کوئی شخص رلانے نہیں آیا، مدت سے کوئی شخص رلانے نہیں آیا، جلتی ہوئی آنکھوں کو بچانے نہیں آیا، کہتا تھا کہ ساتھ جئیں گے ساتھ مریں گے، اب روٹ گئے ہیں تو منانے نہیں آیا، کہتا تھا کہ ساتھ جئیں گے ساتھ مریں گے، اب روٹ گئے ہیں تو منانے نہیں آیا۔ تو کہنے لگے مجھے سمجھ آ گئے، میاں بیوی آپس میں لڑ پڑے ہیں، بیوی اسے چھوڑ کر آ گئی ہے اور یہ پیچھے بیچارہ اسے منانے کے لیے۔ میرے دل میں اچانک خیال آیا کہ تسبیح خانے سے سورت قریش پڑھنے کی اجازت تو ملی ہوئی ہے، آج اس وظیفے کو کیوں نہ آزماؤں، تسبیح خانے میں سورت قریش کی اجازت تو ملی ہوئی ہے، کیوں نہ آزماؤں۔ بیوی نہیں مان رہی تھی، بندہ منتیں کر رہا ہے کہ چلو گھر چل، چلو آئندہ لڑائی نہیں ہوگی، آئندہ جھگڑا نہیں ہوگا، آئندہ کوئی بات نہیں ہوگی، وہ مان ہی نہیں رہی تھی۔ جب میں نے دیکھا نا کہ بیوی اڑ گئی ہے تو میں نے کہا سورت قریش پڑھنی چاہیے، اب میں نے اس کا نیت کر کے سورت قریش پڑھنے لگ گیا، اس کی نیت کر کے سورت قریش پڑھنے لگ گیا۔ اور اس عورت کا تصور کا، یا اللہ اس پاک کلام کے صدقے اور اس سورت قریش کے صدقے اس کا دل بدل دے، دل میں نرمی آ جائے، اور جو شوہر سے ناراض ہوئی ہے اور یہ بیچارہ اس کی منت سماجت کر رہا ہے، بس اسی میں کیفیت میں میں کہنے لگے کہ بھائی پڑھ رہا تھا۔ آج نا ٹیلی فون ایک پروگرام میں مجھے ایک جو ہے خاتون کہنے لگی، میرا شوہر مجھ پہ شک کرتا ہے۔ میں نے کہا یہ شعبہ تو عورتوں کا ہے پہنا۔ میں نے کہا مائی یہ اگر کہتی ہے کہ میرا بیٹا جو ہے کچھ کھاتا نہیں پیتا نہیں، دیکھو کمزور ہو رہا ہے، اس کے قد نہیں بڑھ رہا ہے، یہ نہیں ہو رہا، سمجھ لو محبت کی انتہا ہے۔ اگر نہیں کہہ رہی سمجھ لو محبت نہیں ہے، حالانکہ ٹھیک ٹھاک ہوتا ہے بچہ۔ اور اگر مائی کہہ رہی شوہر کے بارے میں شک کر رہی ہے تو سمجھ لو کہ محبت ہے، اور اگر شک نہیں کر رہی تو سمجھ لو محبت نہیں ہے، اندازہ غلط بھی ہو سکتا ہے۔ ایسے شوہر ناراض ہو اس کی منت سماجت کرنے یہی دعا مانگتا اور کہتا ہے میں اسی تصور میں۔ کہنے لگا غالباً میں نے 5 یا 7 بار سورت قریش پڑھی ہوگی، 5 یا 7 بار سورت قریش پڑھی ہوگی۔ اللہ کی رحمت کا جلوہ میں نے ان گناہگار آنکھوں سے دیکھا۔ وہ عورت جو اپنے شوہر کی بات ہی سننے کو تیار نہیں تھی، چپ کر کے روتے ہوئے موٹر سائیکل پہ بیٹھ گئی اور کندھے پہ ہاتھ رکھا اور اسے موٹر سائیکل چلایا۔ اے تو پیمان ہوئے، اس نے کہا چلو آج رننگ کریں گے، اور اس کے بعد بائک پر بیٹھے اور ہنستے ہوئے چلے گئے، ہنستے ہوئے چلے گئے۔ کہتے ہیں یہ سورت قریش کا وہ مشاہدہ ہے جو میں نے خود دیکھا اور آزمایا، خود دیکھا اور آزمایا۔ کہتے ہیں کہ اور بھی بہت سے مشاہدے ہیں، ایک واقعہ اور لکھتا ہوں۔ میرے ہمسائے میں بیٹی 2 سال سے گھر بیٹھی تھی، سسرال والے اسے نہیں لے جا رہے تھے، گھر ٹوٹ رہا تھا، آپس میں نفرتیں تھیں، غلط فہمیاں تھیں، بدگمانیاں، شک تھے، گھر ٹوٹ رہا تھا۔ ایک دن اس کی ماں ہمارے گھر آئی کہ بیٹا تو دم وغیرہ سیکھنے جاتا ہے، تسبیح خانے میں وظیفے سیکھنے جاتا ہے، سنا ایک پیر ہے بابا تو سیکھنے جاتا ہے، ہمیں بھی کوئی بتا کہ بیٹی گھر چلی جائے۔ میں ایک جگہ گیا تو انہوں نے کہا ہمارے پیر صاحب بابا جی آئے ہوں گے، दो तीन बंदे मुझे ऐसे आए ना, ऐसे गौर से ऐसे देखने लगे। मैंने कहा भाई ये पीर को तलाश कर रहे हैं। अब्बा अब्बा पीर की तेई जंग में ना, एक बंदे के घर में पीर आना था, जंगली बच्चा, अब्बा पीर की तेई, मैं आज स्कूल नहीं वेंदा। के पुत्र स्कूल वन मुड़ पीर आसी तेन मैं सद ले सौना, मैं थूल नहीं आता। बच्चे को जबरदस्ती स्कूल भेजा तो बसता ना बच्चा। तो पीर साहब आ गए घर में, असल में तैयारियां हो रही हैं, हटो बच्चों का सामान है, सफाइयां, रौनक मेला घर में हो रहा। होने का पीर साहब आंदे थे, अब पीर वेख सामे, पीर वेखी पर तू हाली स्कूल तो मैं। अच्छा स्कूल बच्चा बेचारा चला गया, आया ना तो बस्ता भी हाथ में था, अब्बा पीर की थी आई, अब्बा थका बैठा था। और पीर साहब बेचारे मुख पसर से, तो पीर साहब को समा मन की गाली दे के कहे बैठा पीर ही नहीं क्या। पीर को खुद पीर को गाली दी समा मन की, ए देखे नहीं पीर बच्चा, तो से अब्बा पीर वखा पीर कितने आई। अच्छा ना माइया आई ना
माइया,
बंदे भी मर्द भी थे खवातीन भी थी, ऐसे ऐसे देखेंगे। अच्छा देखे मैं चलेंगे ना, मेरे लिए मसनद बिछी हुई थी ना कोई चीज थी, मैं ऐसे नीचे बैठा हुआ था, दो चार बंदे बैठे हुए। वो फिर बंदा उन उन सब को लेके आया, उन्हें कहे ए मेरा बाबा पीर है। ऐसे हैरत ये तेरा पीर, कह लगे वो दिखा बाबा जो अबकरी वाला वजीफे बताता, वो कह भाई यही है खुदा के वास्ते ही यही जो बाबा अबकरी वाला जो वजीफे बताता है। मेरी हमशीरा मरहुमा कहने लगी तारिक मेरी अल्लाह मलहौती से मुलाकात करा। मैं क्या माँ उन्होंने दावा किया है कश्मीर आजाद होगा तो फिर मुलाकात होगी, और बेचारी की हसरत रह गई। तो कहने लगे कि मेरे पास आए और कहने लगे कोई कोई वजीफा बता। ओके मैंने उन्हें कहा कि 1000 मरतबा एक ही मजलिस में सूरत कुरैश पढ़ो। कुछ दिन के बाद आई कहने लगी मेरी बेटी कहती है मैं इतना नहीं पढ़ सकती, कुछ कम कर दो। मैंने कहा चलो 500 दफा पढ़ लो, 500 दफा। कहने लगे 500 पढ़ना शुरू किया और चंद दिन ही पढ़ा था, उसके ससुराल वाले आए और बेटी को लेकर चले गए। आज 1.5 साल हो गया है अपने घर में खुशखुरम जिंदगी गुजार रहे हैं। इसको कहते हैं सुकून, इसको कहते हैं राहत, और इसको कहते हैं मुआशरे में दिल जुड़ जाएं, आपस में मोहब्बतें बढ़ जाएं, आपस में मोहब्बतें और प्यार, इसको कहते हैं। तस्वीर खाना ये जिंदगी का सुकून बांट रहा है और ये राहत बांट रहा है। सूरत कुरैश के नाम पे, वज़ाइफ के नाम पे, अल्लाह पाक के नाम पे, कमली वाले के मुबारक, ये चीजें तस्वीर खाना बांट रहा है। और मुझे उस वक्त राहत मिलती है, खुशी होती है कि जब जब जो है मुस्लिम गैर मुस्लिम इस पे, कल एक खानदान हमारे मेरे पास आया हिंदी में खत लिखकर, उन्होंने कहा जी उर्दू नहीं आती लिखनी, बोल सकते हैं, फिर हिंदी का खत मुझे दिया कि ये पता नहीं मुआशरे में कहां कहां आपके वजीफे, आपकी तस्बीहें, आपके जिक्र, आपके टोटके मुआशरा किस अंदाज से पा रहा है और उनके दिलों को सुकून मिल रहा, राहत मिल रही, चैन मिल रहा, और उनके काम बन रहे और उनकी जिंदगी के मसाइल हल हो रहे हैं। अब मैं आपको एक चीज और बताता हूं इसी कॉपी से, ये कॉपियां लोग लिख के मुझे देते हैं ना, कॉपियां ऐसे लिखते हैं लोग, उसी कॉपी में से सुना रहा हूं। कहने लगे कि ये दरूद पाक मैंने अबकरी मजमूए वज़ाइफ में पढ़ा, मैंने मजमूए वज़ाइफ भी साथ रखा हुआ है। पहले वाक्या सुनाता हूँ, फिर आपको मजमूए वज़ाइफ का हवाला देता हूँ। और वह मजमूए वज़ाइफ मैंने एक दफ़ा दर्श दिया था इस पे, उन्होंने इसको अब सुने। इसके 17 कमालात अबकरी मजमूए वज़ाइफ में पढ़े। इसका मुशाहदे का ताल्लुक मेरी अम्मा मरहूमा से है, जो कि 24 साल पहले फौत हो गए, और उस वक्त मेरी उम्र 5 से 6 साल की थी। जब मैं बड़ा हुआ तो अम्मा की एक जानने वाली जो मुंह बोली बहन हुई थी, अब भी हयात हैं, उनने वाक्य सुनाया जो खुद उन्होंने अपनी आंखों से देखा। कहने लगे, एक दिन जब मैं तुम्हारी अम्मा को मौत हुए 9 साल हो गए थे, गांव में फौत की हुई, और अपने अजीज की कब्र मेरी अम्मा की कब्र के साथ बनाने लगे। जब कब्र की खुदाई की तो दौरान खुदाई गोरकन से गलती में मेरी अम्मा की कब्र की साइड में लगा, और इतना सुराख हो गया कि इंसान का चेहरा उसमें दाखिल हो सकता था, सर उसमें दाखिल हो सकता था। 9 साल बाद उसने सौरम अपने सर वाला कपड़ा उतारा और उस पगड़ी के आगे, उस सुराख के आगे रख दिया, क्योंकि सामने एक खातून का चेहरा था जो खुला हुआ था और बिल्कुल तरोताजा और सेहतमंद था। लोगों को जमा किया, पूछा, यह किसकी कब्र है? उसके जानने वालों में से कोई जो मेरी अम्मा की बहन बनी हुई थी, उस घर कब्रिस्तान के सामने है, फौरन गई, देखा, उस आदमी का कपड़ा उतार कर दूर फेंका, अपना सर का दुपट्टा आगे कर दिया। कहने लगी, मेरे दिल में एक बात आई, मैं देखूं तो सही मेरी बहन कब्र में किस हाल में है। तो उसने एक तरफ से थोड़ा सा दुपट्टा सुरकाकर अंदर देखा, जब गौर से देखा, कहने लगी, अम्मा कब्र में बैठकर कुरान पढ़ रही थी। अम्मा कब्र में बैठ के कुरान पढ़ रही थी। बस इतनी देर में सारा कब्रिस्तान और उसमें खुशबू फैल गई, लोग आने शुरू हो गए, तो हमने जल्दी जल्दी कब्र को बंद कर दिया और घर आ गए। अब ये कहते हैं, ये वो माई है जो मेरी अम्मा की बहन बनी हुई थी, उसने ये वाक्या सुनाया कि जब तेरी वालदा 9 साल हो गए थे, फौत हुई थी, तो उस वक्त कब्र अचानक खुली और ये मैंने वाक्या देखा, जो वाक्या मैंने अभी आपको सुनाया। अब आगे सुने, जल्दी जल्दी कब्र को बंद कर दिया और घर आ गई। कहने लगी, उस दिन के बाद मैंने अपनी बहन के लिए रोना छोड़ दिया, और अब तो मैं तुम सबके लिए दुआ करती रहती हूँ, कहती हूँ मुझे फख्र है तुम मेरी उस बहन की औलाद हो जो मरने के बाद भी कब्र में बैठी कुरान पढ़ रही थी। आगे सुने, सुनाते हुए ये वाकया उनकी आंखों से आंसू रवा थे। ये सुनने के बाद मेरे दिल में एक आग सी लगी, या अल्लाह मुझे भी मेरी अम्मा की जियारत करा और उसी तरह जिस हाल में खाला ने देखा। एक बात जरूरी, वो खाला जब भी मिलती कहती रहती थी, तेरी अम्मा शहीद की मौत मरी है, ये मेरी बात समझ से बहर है, तेरी अम्मा शहादत की मौत मरी है, तेरी अम्मा शहादत मेरी समझ से बाहर है। दरूद हम्द की तरफ से ये दरूद अम्मा की जियारत की नियत करके पढ़ना शुरू कर दिया। जो तस्बीह खाने से मुझे दरूद मिला वो मैंने अम्मा की नियत करके पढ़ना शुरू कर दिया। कुछ दिन के बाद ख्वाब में देखा कोई है जो मेरी अम्मा की कब्र खोल रहा, उसके पास खड़ा हूं, अनजाना सा खौफ है। उसने कब्र खोली, मुझे आवाज दी और अपनी अम्मा की जियारत कर लो। मैंने मुश्किल से खुद को संभाला, आगे होकर अम्मा की जियारत की, खूब दिल लगाकर जियारत की, और मैंने अपने भाई को आवाज दी जो मुझसे छोटा है, जल्दी आओ अम्मा की मोबाइल में तस्वीर बना लो, ये ख्वाब में हो रहा, तुम बहन को दिखा देना। तो उसने जल्दी से कब्र बंद कर दी, फिर खोली और आवाज दी, आओ शहीद की जियारत कर लो, शहीद की जियारत कर लो। और मैंने गौर से देखा वो मेरी अम्मा थी, उनके चेहरे पे हल्का सा खून लगा हुआ था जो बिल्कुल ताजा था, और उसने फिर कब्र बंद कर दी, फिर खोली, बोली आओ अम्मा को देख लो। मैंने देखा तो अम्मा अब कब्र में बैठी कुरान पढ़ रही थी। 3 दफा मुसलसल मैंने अपने अम्मा की जियारत की, अम्मा की नियत करके मैंने बेताबी से ये दरूद पढ़ता रहा। عمر قرآن پڑھ رہی، اچانک میری آنکھ کھلی تو فجر کی اذان ہو رہی تھی، اور اللہ تعالیٰ سے دعا کی کہ جس نے اپنے فضل اور رحمت سے اس درود کی برکت سے اممہ کی زیارت کرا دی۔ بعد میں کسی کہنے والے نے بتایا، عورت اگر ولادت کرتے ہوئے یا بچہ پیدا ہوتے ہوئے مر جائے تو وہ شہید ہوتی ہے۔ وہ شہید ہوتی ہے۔ اچھا، کہنے لگے کہ یہ درود پاک کا عمل، ایک تسبیح صبح ایک تسبیح شام، میں جس کو بتاتا ہوں، کسی عزیز کی زیارت کرنا چاہتے ہو اس کی روح کو ہدیہ کرو، اور اس درود میں بڑی طاقت ہے اور ان کی ملاقات ہو جاتی ہے۔ کہنے لگا، اس خواب کے کچھ دنوں کے بعد میں اپنے گاؤں میں گیا اور اممہ کی قبر پر دعا کے لیے، میں نے دعا کے لیے ہاتھ اٹھائے، فاتحہ، اخلاص، درود، سورۃ قل ھو اللہ، اعمال میں نے دیے۔ اچانک سے میری آنکھوں کے سامنے اندھیرا چھا گیا، وہی قبر کے اندر کا منظر سامنے آیا۔ میری اماں قبر میں بیٹھے قرآن پڑھ رہی ہیں، اور یہ سب کچھ میں مکمل طور پہ دیکھ رہا تھا، اور مجھے خوشی ہوئی، راحت ہوئی، مجھے خوشی ہوئی، راحت ہوئی۔ حضرت صاحب، اس کے 17 کمالات میں میں نے صرف ایک کمال اس کا بتایا ہے۔ اس درود پاک کے 17 کمالات ہیں، میں نے صرف ایک کمال اس کا بتایا ہے، جو میں نے آپ کے درس میں سنا تھا، اور وہ درس کا وہ حصہ آپ نے اکری مجموعہ وظائف صفحہ نمبر 533 میں آپ نے لکھا ہے۔ اور وہ درود پاک پڑھنا کب ہے؟ ہر جمعے کے دن نماز جمعہ کے بعد صرف 11 بار۔ جو بندہ اس درود پاک کو جمعے کے دن صرف 11 بار پڑھے گا، اب اس کے فائدے سنیں۔ اور اس نے یہ بندہ کیا کہتا ہے؟ یہ کہتا ہے، میں نے ایک تسبیح صبح شام پڑھی اور جس کو بتائی، اپنے عزیز، اپنے پیارے، اپنے مرحوم سے ملاقات ہو جاتی ہے۔ ایک تسبیح صبح شام اگر کچھ عرصہ پڑھا جائے تو۔ اب وہ جو درود پاک ہے، وہ درود پاک بھی آپ سن لیں اور اس کے فائدے بھی سن لیں۔ اس درود پاک کا پہلا فائدہ یہ ہے کہ روز معاشر اس کو پڑھنے والے شخص کا میرے کملی حالے کے ہاں وہ مقام ہوگا جو حضرت بلال کا مقام ہے۔ صرف جمعے کی نماز کے بعد 11 بار پڑھنا ہے، اور یہ اس کا پہلا فائدہ ہے۔ کتنی بار؟ کتنی بار؟ کتنی بار؟ 11 بار۔ اچھا، اب دوسرا فائدہ سنیں۔ دوسرا فائدہ یہ ہے، جو اس درود پاک کو پڑھے گا، اس کا چہرہ روز معاشر اور زندگی میں کبھی مشک نہیں ہوگا، سیاہ نہیں ہوگا، خنزیر اور بندر نہیں بنے، اس کا چہرہ مشک نہیں ہوگا، سیاہ نہیں ہوگا، خنزیر اور بندر نہیں بنے۔ تیسرا اس کا فائدہ یہ ہے، جو اس کو پڑھے گا، فرشتے اس کو محبت سے، اکرام سے پیش آئیں گے، اور موت کے وقت اس کے فرشتے اس کے خود کام آئیں گے، سختی نہیں کریں گے، خود کام آئیں گے۔ بڑی گہری بات ہے، موت کے وقت فرشتے خود اس کے کام آئیں گے۔ چوتھا فائدہ اس درود پاک کی پڑھنے والے کو کیا ہے؟ اس کو وہ آنکھوں کی وہ روشنی ملے گی جو حضرت عمر رضی اللہ تعالیٰ عنہ کو ملی تھی۔ وہ کیسے؟ حضرت عمر مسجد نبوی میں خطبہ دے رہے تھے، میلوں میلوں اور میلوں دور حضرت ساریہ، ایک کملی والے کے غلام صحابی ہیں، اور وہ غزوے پہ گئے ہوئے تھے، اور دشمن پیچھے سے اچانک حملہ کر رہا تھا، اور ان کو پتہ نہیں تھا، اور حضرت عمر نے خطبے میں کھڑے ہو کے وہیں سے کہا، ساریہ آل جبل، ساریہ ذرا پہاڑ کے پیچھے خیال کرنا، دشمن حملہ کر رہا۔ حضرت ساریہ آئے تو وہی لمحہ، وہی وقت، وہی ساتھ، وہی کھڑی بتائی، اور فرمایا کہ میرے پاس حضرت عمر کی رضی اللہ عنہ کی آواز آئی تھی، اور عمر نے فرمایا تھا، ساریہ ذرا پہاڑ کے پیچھے خیال کر، اور میں نے خیال کیا تو دشمن شب خون مار رہا تھا، اچانک حملہ کر رہا تھا، اور میں نے وہ بس سنتے ہی उस तरफ किया तो दुश्मन नाकाम हो गया। इसको वो आंखें मिलेंगी जो हजरत उमर को मिली थी। कितनी दफा पढ़ने से? 11 बार। अब अगली सुने, पांचवा फायदा, अल्लाह करीम इसकी नजरों से कायनात के पर्दे हटा देंगे। जब इसकी नजरों से कायनात के पर्दे हट जाएंगे, जमीन के खजाने, आसमान के खजाने, फरिश्ते, जिन्नात, सब चीजें नजर आएंगी। अल्लाह जिसके सामने चाहे पर्दे हटा दे, जिससे चाहे पर्दे दे दे। कायनात के पर्दे हट जाएंगे, कश्फ की दुनिया मिले, कश्फ की दुनिया मिले। कितने बेशुमार लोग हैं जो कब्रिस्तान में जाते हैं, परेशान होते हैं, कब्र वालों के हालात और कब्र वालों के वाकयात उनके सामने खुल जाते हैं। हर कब्र बोल रही होती है, हर मैयत बोल रहा होता है, वाकयात खुलते हैं, वाकयात खुलते हैं। एक बुजुर्ग थे, उन्होंने अल्लाह से कहा, मौला अब मुझसे कश्फ हटा ले, पर्दे मुझ में वापस दे दे, मुझसे बस मेरी हो गई है। गुस्ल का पानी देखता हूं तो जो बंदा गुस्ल का पानी बह रहा, उस गुस्ल के पानी में उसकी खताएं और जुर्म बहते जा रहे हैं, मैं वो देख रहा हूं। वजू कर रहा तो हाथों से वो चीज धुलती आंखों से देख रहा हूं। और या अल्लाह मुझे, फिर मुझे तकलीफ होती है, और या अल्लाह रोटी खाता हूं तो उसका जिक्र है, अब जिक्र करने वाली रोटी को दिल नहीं चाहता खाता हूं। अल्लाह मुझसे पर्दे वापस दे दे, मुझे पर्दे बस हटे हटे हुए पर्दे वापस दे दे। छठा फायदा यह है कि कश्फ की सलाहियतें अल्लाह उसको अता करेंगे, और कश्फ दिल की दुनिया को जानना, कब्र की दुनिया को जानना, परिंदों को बोलियों को जानना, परिंदों की हरकत सकनात को जानना, परिंदों की दुनिया को जानना, जानवरों की दुनिया को जानना, जानवरों के निजाम को जानना। क्योंकि हर परिंदा, हर जानवर जो बोलता है वो अल्लाह का जिक्र होता है। फरिश्ता शेर जो है, हत्ता के जो धाड़ता है तो वो भी अल्लाह का जिक्र ही करता है। ये सलाहियतें मिलेंगी। और सातवां फायदा उसको ये होगा, अल्लाह उसे अपना दोस्त बनाएगा और उसका नाम सदा रहेगा। अल्लाह उसको दोस्त बना लेगा, यार रहे या रब तो मेरा और मैं तेरा यार रहूं, हर वक्त जिक्र फिक्र में तेरे मस्त रहूं, सरशार रहूं, और होश रहे ना मुझको किसी का मगर मैं तेरा होशियार रहूं। याद में तेरी सबको भुला दूं, कोई ना मुझको याद रहे, और तुझ पे सब घर बार लुटा दूं, खानाए दिल आबाद रहे। नजर से अपनी सबको गिरा दूं, फकत तुझसे फरियाद रहे। और नवां फायदा, आठवां फायदा यह है, दुनिया वालों की नजरों में अल्लाह उसको बुलंद मकाम देगा। दुनिया वालों की नजरों में अल्लाह उसको अजीम ग्रेट कर दे, और दुनिया में उसकी इज्जत वकार शान और शौकत होगी, और दुनिया में उसका मर्तबा होगा, उसकी बुलंदी होगी, सर बुलंदी होगी। और नवा फायदा उसका यह है, उसकी नजरें वो देखेंगी जो कोई देख ना सकेगा, वो मिलेगा जो किसी को मिला नहीं। अब बताए, उसकी नजरें वो देखेंगी जो कोई नहीं देख सकता, और उसको वो मिलेगा जो किसी को नहीं मिला। वो देखेंगी जो कोई नहीं देख सका, और वो मिला जो किसी को ना मिला। और दसवां फायदा यह है, दिल और जिस्म की आंखें खुल जाएंगी। और ग्यारहवां फायदा यह है कि उसके दिल का बर्तन वसी होगा, अल्लाह उसके दिल की तमाम तारीकियां मिटा के उसके दिल को रोशन मुनव्वर कर देंगे। और बारहवां फायदा यह है, अल्लाह उसे मुखलिसीन में उठाएगा, मुखलिसीन अलाउद्दीन, अल्लाह मुखलिसीन में उठाएगा। और पता है मुखलिसीन कौन होंगे? मुखलिसीन मेरे कमली वाले के यार होंगे, मुखलिसीन आले बैत होंगे, मुखलिसीन बड़े बड़े औलिया, बड़ी बड़ी हस्तियां, अल्लाह के दरवेश होंगे, ये होंगे जो क्यामत के दिन उठेंगे। जो बंदा जुमे की नमाज के बाद सिर्फ 11 बार ये दरूद पाक पढ़ेगा, अल्लाह उसे मुखलिसीन में उठाएंगे। और तेरहवां फायदा, इस दरूद पाक पढ़ने वाली की जुबान में अल्लाह वो तासीर देगा, जो बोलेगा अल्लाह वो कर देगा। جو بولے گا اللہ وہ اللہ وہ ہاں. اور چودہواں فائدہ, اللہ اس کی تمام روحانی اور جسمانی بیماریوں کو دور کر کے اسے صحت عطا فرمائے. یہ جو بعض مجازیب ہوتے ہیں, اللہ کے ولی ہوتے ہیں, غوث کتب ابدال قلندر نقیب نجیب ابرار اور اللہ کی خاص ہستیاں نیک, یہ جو ہوتے ہیں یہ منہ سے بول بولتے ہیں بول بولتے ہیں اور ہو جاتا ہے. بولوں میں وہ زندگی آتی ہے, بولوں میں وہ تاثیر آتی ہے, بولوں میں وہ کائنات آتی ہے, وہ چیز ہوتی ہے. صرف 11 دفعہ پڑھ لیں تاثیر مل جاتی ہے. ایک صاحب سیاسی آدمی ہیں, مشہور ہیں, مجھ سے کہنے لگے, میرے ایک پیر صاحب تھے, انہوں نے مجھے ایک وظیفہ دیا تھا, میں جو بولتا تھا میری بات مان لیتے تھے. کہنے لگا ایک بات پہ ایک دفعہ ایک سیاسی آدمی گزرا ہے, حفیظ پیر زادہ, کہنے لگے کوثر نیازی تھا, حفیظ پیر زادہ تھا, بختیار وہ ایک وہ تھا, یحییٰ بختیار اٹارنی جنرل تھا اور بھٹو تھا, شاید سارے ہی فوت ہو گئے یا کوئی زندہ ہو. کہنے لگے یہ بیٹھے تھے, ایک چیز پہ بحث ہو رہی تھی اور کوئی چیز فیصلہ نہیں ہو پا رہا تھا. کہنے لگا میں نے وہ وظیفہ پڑھا اور جا کے بیٹھ گیا. میں نے کہا کیا خیال ہے ایسا نہ ہو جائے سارے میرا منہ دیکھا. کہنے تو نے تمہیں مسئلہ حل کر دیا, تیری بات ٹھیک ہے. کہنے لگا اس کے بعد کوئی بھی بات ہوتی تھی میں کہتا تھا میری مان لیتے تھے, یہ وظیفہ ہے. کہنے لگے جب سے پیر صاحب گئے ہیں مجھ سے وظیفہ بھی ساتھ لے لیا. مرنے سے پہلے کہنے لگے ادھر آ. کہنے لگے وظیفہ میں تجھ سے ساتھ لیتا ہوں, میرے مرنے کے بعد تجھے میں وظیفہ نہیں دیتا. اجازت لے لی, وظیفہ لے لیا. اب وظیفہ پڑھتا ہوں وہ فائدہ نہیں ہوتا, آپ اجازت دے دیں اس وظیفے کی. میں نے کہا انشاءاللہ میں ہر خیر کے لیے تجھے اجازت دے رہا ہوں. لفظ میں نے کیا کہا, ہر خیر کے لیے تجھے اجازت دے رہا ہوں. کچھ عرصے کے بعد ملا, کہنے لگا وہ 100% تاثیر ہے. میں نے کہا میں نے اپنے جتنے بھی مخلصین ہیں انہیں جو وظائف کی اجازت ہے اپنی زندگی تک نہیں زندگی کے بعد بھی اجازتیں دی ہوئی ہیں, زندگی کے بعد بھی اجازتیں دی ہوئی. اور اس کا 15 فائدہ ہے, اللہ اس کی روزی کی تنگی کو دور فرما کر غیب کی روزی اسے عطا فرمائیں گے. غیب کی روزی, غیب کی روزی, ایسی جگہ سے رزق ملے گا جہاں سے گمان ہی نہیں ہوگا, خیال ہی نہیں ہوگا, تصور ہی نہیں ہوگا, ایسی جگہ سے ہی مل سکتا ہے. ایک صحابی سخت پریشان تھے رزق کے معاملے میں, بہت زیادہ بہت زیادہ اعمال کیے, صلاۃ الحاجت نفل اعمال کرتے کرتے حاجت کرنے گئے تو ایک چوہا آیا, اس نے ایک سکہ اٹھایا بل میں سے باہر نکالا, آ کے رکھ کے گیا. یہ بیٹھ گئے دیکھو پھر کیا ہوتا ہے, پھر آیا پھر ایک سکہ نکالا, اشرفی نکالی, پھر آ کے باہر رکھ گیا. اب چوہا آتا گیا باہر رکھتا گیا, آتا گیا باہر رکھتا گیا. انہوں نے جتنے بھی اللہ سے مانگے تھے اتنے رکھ کے اس کے بعد غائب ہو گیا, پھر نہیں آیا. انہوں نے اٹھائے اشرفیاں گنی تو وہ گنی, خیال آیا کہ یہ تو چوہے کا ہے. کہا نہیں میرا ہے, چوہے کا کیا تعلق ہے, یہ تو میرا حصہ ہے, اللہ نے اس کی ڈیوٹی لگائی اس کا رزق دے. اور کہا کہ مولا واقعی تو غیبی رزق دیتا ہے اور ایسی جگہ سے دیتا ہے جہاں سے گمان نہیں. کوئی کہہ سکتا ہے کہ چوہے کے بل سے بھی مجھے اشرفیاں ملیں گی؟ کون گمان کر سکتا ہے چوہے کے بل سے اشرفیاں ملیں, کوئی گمان کر سکتا ہے؟ اسے کہتے ہیں غیبی رزق. ایسی جگہ سے رزق ملے گا جہاں سے گمان نہیں, جہاں سے خیال نہیں, جہاں تصور ہی نہیں, ایسی جگہ سے رزق. خیال نہیں, گمان نہیں, تصور ہی, ایسی جگہ سے رزق ملے گا. اب کتنا فائدہ ہو گیا, 15 ہو گئے, 17 فائدے ہیں اس کے. 16 فائدہ اس کا یہ ہے, اللہ پاک اس درود کے پڑھنے والے کو ایسی نعمت عطا فرمائیں گے جو دنیا کے ولی کتب ابدال غوث قلندر بڑے بڑے اولیاء اس نعمت کو مانگتے آئے اور کوشش کرتے آئے, اللہ اس کو وہ نعمتیں عطا فرمائیں گے. اور ان میں سب سے بڑی نعمت ایک اور بھی ہے جہاں روحانیت، ولایت، تقویٰ، اللہ کا تعلق ہے، اور ایک نعمت یہ بھی ہے کہ اللہ اپنے ولی کو مرنے سے پہلے جنت میں اپنا مکان دکھا دیتا ہے، اور ایک نعمت یہ بھی ہے اللہ اپنے ولیوں کی نسلوں کو پالتا ہے جیسے گدی نشین درباروں کے مجاوروں کی نسلیں پل رہی ہیں۔ جتنی مہنگائیاں آ جائیں، جتنی دنیا آ جائے، جتنا کچھ آ جائے، انہیں کوئی نسلوں ان کو کوئی پرواہ نہیں، کوئی مرے باویں جیوے مما والی گھول پتاسے پیوے، انہیں کوئی پرواہ نہیں۔ اللہ پاک اس کو وہ عطا فرمائیں گے جو بڑی بڑی ہستیوں کو ملا، اور یہ اللہ پاک اس حالت میں موت دیں گے کہ اللہ اس کے دل کو سیاہیاں ختم کر کے، گندگیاں ختم کر کے، حتیٰ کہ بری عادات اور تنہائیوں کے عیب، گناہ، بدبختی، شکاوت صاف کر کے اللہ پاک اسے اپنے پاس اس وقت تک نہیں بلائیں گے جب تک کہ یہ صفائیاں نہیں ہوں گی۔ اللہ اسے اپنے پاس اس حالت میں بلائیں گے کہ وہ پاک اور صاف اور نور اور روحانی اور نورانی ہوگا۔ اور اس کا آخری فائدہ یہ ہے، اس کی برکت سے اللہ رزق کے غیبی روحانی عطا فرمائیں گے اور جسمانی عطا فرمائیں گے، رزق کے غیبی روحانی اور جسمانی، بہت بڑی گہری بات ہے، ایسی جگہ عطا فرمائیں گے۔ اب وہ درود پاک سنیں، اور مختصر تھا، کون سا درود پاک ہے؟ اللہم لک الحمد کما انت اہلہ، فصلی علی محمد کما انت اہلہ، وفعل بنا ما انت اہلہ، فانک انت اہل التقوی و اہل المغفرہ۔ آپ میرے ہر درس میں سنتے ہیں، سنتے، اور میرے خیال میں آپ کو یاد بھی ہو گیا ہوگا، اتنی دفعہ سنا ہے کہ یاد بھی ہو گیا، اتنی دفعہ سنا ہے کہ یاد بھی ہو گیا۔ یہ ہے صرف جمعے کی نماز کے بعد، اس کو کتنی دفعہ پڑھنا ہے؟ اب میں پڑھتا ہوں، آپ گھڑی دیکھیں اس میں کتنے سیکنڈ لگتے ہیں۔ اللہم لک الحمد کما انت اہلہ، فصلی علی محمد کما انت اہلہ، وفعل بنا ما انت اہلہ، فانک انت اہل التقوی و اہل المغفرہ۔ 10 سیکنڈ لگے تو 11 دفعہ پڑھنے سے 110 سیکنڈ، ایسے 101 منٹ 10 سیکنڈ، 1 منٹ ایسے، 2 منٹ، آپ بولیں 2 منٹ۔ ہم عموماً کہتے ہیں بس 2 منٹ میں آیا، 2 منٹ کہتے ہیں نا، ہم ہماری زبان میں ایک لفظ استعمال ہوتا ہے 2 منٹ، 2 منٹ کے اندر کام ہو گیا، اللہ کی مہربانی 2 منٹ۔ اب بولو، اگر یہ کوئی بندہ صرف 2 منٹ کا یہ لفظ یاد کر لے، اور جمعے کے بعد صرف 2 منٹ کے لیے بیٹھ کے اس کو 11 دفعہ پڑھ لے، کمال ہی کمال ہے۔ اما کو کس حال میں دیکھا اس نے، سوچیں، اما کو دیکھا، 5-6 سال کا تھا، فوت ہو گیا، دل میں چاہت تھی کہ اما کو دیکھو، اور اما کو دیکھا کیسے؟ اما کو اس حالت میں دیکھا کہ اما جو ہے قبر میں بیٹھی قرآن پڑھ رہی، واہ اما واہ، اما قبر میں بیٹھی قرآن پڑھ رہی۔ یہ سکون کے راستے ہیں۔ اچھا اب دیکھیں، سکون کا راستہ ہے تو کیا کہا؟ کہنے لگا میں نے اس کے بعد آپ کی اما کو رونا چھوڑ دیا، پڑھا نہیں، سنا نا ہم نے، رونا چھوڑ دیا۔ کیوں؟ میں نے اس لیے رونا چھوڑ دیا کہ وہ اللہ کی بارگاہ میں، اتنا اونچا مقام ہے ان کا، تو مجھے اب رونے کی کیا ضرورت ہے، میں نے رونا چھوڑ دیا۔ جب رونا چھوڑ دیا تو سکون مل گیا، اسی کا نام سکون کا راستہ ہے۔ اس زندگی میں سکون کے راستے تلاش کریں، سکون کی راہیں تلاش کریں، سکون کی منزلیں تلاش کریں زندگی میں، میری درخواست ہے آپ۔ اور یہ تسبیح خانہ یہ راہیں، یہ منزلیں، یہ راستے دیتا ہے۔ چھوٹی چھوٹی ٹپس، میاں بیوی کا جھگڑا ہو رہا، وہ منتیں کر رہا، اس نے نیت کر کے چند بار سورت قریش پڑھی، اور بس سورت قریش پڑھتے ہی ان کا گھر بس گیا اور زندگی میں سکون مل گیا. یہ سکون کی راہیں، یہ سکون کی منزلیں. اور چند میٹھے بولوں کی برکت سے، چند مبارک بولوں کی برکت سے، چند معتبر بولوں کی برکت سے یہ سکون کی راہیں، یہ سکون کی منزلیں آپ کیوں نہیں لینا چاہتے؟ تھوڑی سی توجہ کر لیں، تھوڑا سا تصور، تھوڑی سی توجہ، تھوڑا سا گمان اور تھوڑی سی محنت، ہلکی پھلکی محنت ہے. اب بتائیں، میں جو عمل بتا رہا ہوں سیکنڈوں اور منٹوں کا بتا رہا ہوں. ایک بندہ تھا، اس کے پاس دو ملازم تھے، ایک منٹو تھا ایک گھنٹو تھا، ایک منٹو تھا ایک گھنٹو تھا. منٹوں کو بلاتے تھے تو کام منٹوں میں ہوتا تھا، گھنٹوں کو بلاتے تھے تو بندہ پھر بیٹھا رہے. منٹوں والا کام ہے. لوگ تو پہلے ہی بےچارے تھکے ہوئے ہیں، ان کو تو مختصر چیزیں دیں منٹوں میں، مختصر مختصر مختصر، ایسی چیزیں جس کا تعلق سہولت سے ہو. اور مختصر ورد آپ کر لیں، دیکھیں پھر تاثیر، دیکھیں کمال، دیکھیں حیرت انگیز. اپنی زندگی میں ان چیزوں کو نکھرتا دیکھیں. جس کی زندگی بکھری ہوئی ہو نا، اور اجڑی ہوئی ہو اور برباد ہو اور ناشاد ہو اور مسائل اور مشکلات کا ہارا اور مارا ہوا ہو، وہ اپنی زندگی میں یہ کمال دیکھے، یہ زندگی میں تاثیر دیکھے. یہ چھوٹے چھوٹے موتی اپنی زندگی میں داخل کر دیں، چھوٹے چھوٹے لفظ، چھوٹے چھوٹے موتی اپنی زندگی میں داخل کرتے جائیں، کرتے جائیں، کرتے جائیں، کرتے جائیں. انسان ایسے کامیاب، ایسا کامیاب، یہ گمان خیال سے بالا تر کہ اللہ اس کو اتنا کامیاب کرتے ہیں اور کریں گے، اتنا کامیاب. کوئی ایسی ناممکن چیز میں نے بتائی؟ ناممکن چیز بتائی. وہ کہتے ہیں کہ میں نے ایک تسبیح صبح شام پڑھنے کو معمول بنا لیا، ایک تسبیح. اچھا، 11 دفعہ 2 منٹ لگتے ہیں تو 100 دفعہ میں کتنے منٹ لگیں گے؟ کوئی بیٹھے ہیں تاجر، انگلیوں والے تاجر، انگلیوں والے تاجر، قرآن 20 منٹ لگے، 20 منٹ صبح 20 منٹ شام پڑھ کے اما کو ہدیہ کرتا رہا، کرتا رہا، کرتا رہا. پھر رب نے پردے کھولے، 3 دفعہ اما کا دیدار کیا. پھر جب اما کی قبر پہ گیا تو وہیں بھی اللہ نے آنکھیں سے پردے ہٹا دیے اور اندھیرا چھایا، اور سب کچھ آنکھوں سے دیکھ لیا کہ اما قبر میں بیٹھی قرآن پڑھ رہی. کہ بولے آ اسی مرنا نہ ہی گور پیا کوئی ہو، بولے آ اسی مرنا نہ ہی. لوگ اس نام کے میسج ہی بھیجتے ہیں، میسج بھی بھیجتے ہیں، ایسے ہیں اللہ کے ولی اس نام کا میسج ہی بھیجتے ہیں ایک دوسرے کو. ایک کا تختہ الٹا نا تو اس نے میسج بھیجا دوسرے کو. یہ مرتے نہیں ہیں، اللہ ان کو پھر آنکھوں سے دکھاتا ہے کہ اپنی زید قبروں میں اللہ پاک سے من چاہی پھر مراد مانگتے ہیں، من چاہی مراد. کوئی انبیاء ایسے ہیں جو قبروں میں نماز پڑھتے ہیں، کوئی اولیاء ایسے ہیں جو قبروں میں قرآن پڑھتے ہیں. اللہ پاک پھر من چاہی مراد دیتے ہیں. اللہ کہتا ہے کیا پسند تھا؟ مولا یہ پسند تھا. اللہ کہتا ہے اس خدمت میں لگ جا، لگ جا. کہنے لگا میں سامنے بیٹھا دیکھ رہا ہوں، کرسی ہے اور کرسی کے آگے ایک ٹیبل ہے اور کاغذ کے اوپر انصاری صاحب بیٹھے ہیں، جھکے لکھ رہے ہیں. جب بھی کہتے ہیں میں آتا ہوں یہ سامنے بیٹھے ہوئے ہیں. اللہ نے کہا جا تیری ڈیوٹی وہیں لگا دی، خیر کو لکھتا جا، لکھتا جا، لکھتا. بدقسمت ہوگا جو اس خیر سے محروم ہو جائے، بے قدرہ ہو، بد نصیب ہو. پہلے میں آنکھوں سے دیکھتا ہوں کہ وہ اپنے دفتر میں جہاں بیٹھتے تھے وہاں بیٹھے ہیں سامنے اور لکھ رہے ہیں، بس ایسے چکے لکھ رہے ہیں. یہ छोटी छोटी चीजें जिंदगी में पर बन जाते हैं, फिर परवास होती है, पर बन जाते हैं। मैं छोटे छोटे पर बता रहा हूं, आप एक काम करें, एक परिंदे के ना नीचे के पर निकाल दें सारे और उसे कहें तो उड़ के दिखा, छोटे छोटे पर सारे निकाल दें, बड़े रहने दें, उसे कहें उड़ के दिखा। वो छोटे पर होते हैं जो बड़े परों को संभालते हैं और बड़े पर होते हैं जो छोटे परों को संभालते हैं। इसी तरह ये छोटी छोटी नेकियां, ये छोटे छोटे वजीफे, ये छोटी छोटी तस्वीर, हमारे यहां हवेली में मोर हैं, उन्होंने क्या किया, उसके पर निकाल दिए, काट दिए। कूंजे हैं, उसके पर निकाल दिए, काट दिए, उड़ ना जाए, फिर इनके पीछे कौन भागेगा। इसी तरह जिंदगी में ये पर दे रहा हूं मैं आपको, बैठा पर दे रहा हूं, छोटे छोटे पर हैं, ये छोटे छोटे पर हैं, और इन छोटे परों से जिंदगी संवर जाती है, छोटे परों से। और अगर यही निकाल दिए जाए जिंदगी बेकार होती है। पर होते हैं पर प्रवास नहीं होती, पर होते हैं पर प्रवास नहीं होती, पर जिंदगी होती है, मजा नहीं आता, सुकून नहीं आता, जिंदगी में चैन नहीं आता, बेमजा जिंदगी, बेसौक जिंदगी, क्या वो जिंदगी है। इसी जिंदगी के बारे में फरमाया, गौर से सुनना जरा तवज्जो से, सरकार का फरमान इसी जिंदगी के बारे में मफहूम है कि वो लोग होते हैं जिन्हें अल्लाह पाक मरने से पहले जन्नत के मजे दे देता है, और मरने से पहले अल्लाह जन्नत के मजे उनको आंखों से दिखाता है। इन्हीं लोगों के बारे में आ, क्यों, उनको छोटे छोटे पर मिलते हैं, उस छोटे छोटे पर से परवाज करते हैं, लाहूती मलाकूती परवाज, सुकून की परवाज, रिस्क की परवाज, सेहत की परवाज, इज्जत वकार शान शौकत की परवाज, फतूहात गैबी काम बनने की परवाज, गैब से रिस्क मिलना, गैब से हैरत अंगेज, ये अल्लाह पाक परवाज देता, ये अल्लाह पाक अता करता। मैं तो कहता हूं इन छोटी छोटी चीजों को अपनी जिंदगी में दाखिल कर लो, क्या ख्याल। अल्लाह लकल हम्द कमा अंता अहलु, ओहो ए मौला मैं तेरी हम्द करता हूं जितना तू इसका अहल है, मेरा अल्लाह से बढ़कर, मेरे अल्लाह से बढ़ के कोई अहल होगा। आप ना किसी से नाराज होते हैं, कह देते हैं तू ना अहल आदमी है, या ये कहते हैं ये अहल है, इसका अहल है, और अल्लाह से बढ़ के कायनात में तारीफ के ज्यादा अहल कौन होगा। अल्लाहुम्मा लकल हम्द, ए मौला मैं आपकी हम्द करता हूं, कल हम्द कमा अंत अहद, जितना मेरा अल्लाह आपकी शान है, शौकत है, इज्जत है, वकार है, जितनी आपकी करीमी है, जितना आपका जलवा है कायनात में, और उसके आप अहल है, मैं उसके बकदर में आपकी तारीफ करता हूं। اللهم لك الحمد كما انت احمد فصل على محمد كما انت احمد, सारे कलमे की तफसीर इस दरूद में है। कलमे का पहला हिस्सा ला इलाहा इल्लल्लाह, ये है اللهم لك الحمد كما انت احمد, और कलमे का दूसरा हिस्सा मुहम्मदुर रसूलुल्लाह, और यह है फसल्ले अला मुहम्मद कमा अंत अहल, और मैं कमली वाले की तारीफ इतनी करता हूं, सना दरूद सलाम आका की बारगाह में नियाज इतना पेश करता हूं जितना मेरे रब ने मेरे कमली वाले का मकाम मर्तबा इज्जत अजमत बनाए। صلی علی محمد کما انت اهل وفعل بنا ما انت اهله فانك انت اهل التقوى واهل المغفرة, बड़ी गहरी बातें हैं इस दरूद पाक में, बहुत गहरी बातें, और ये सही हदीस से साबित है, इसकी रिवायात की सनद मौजूद है। सोचें कि अपनी जिंदगी में इस छोटी चीज को दाखिल करना। एक साहब ने ना चुटकी एक डिबिया निकाली जेब से, उनको सारा जहान कहता था मामा अजमल, मामा अजमल, ڈبی نکالی جیب سے اور نکال کے کہنے لگے 45 سال سے میں نے کوئی دوائی نہیں کھائی، گولی نہیں کھائی، بیمار نہیں ہوا، یہ ڈبی ہے میرے پاس، بس میں نے اس ڈبی کو نہیں بھولتا، اور اپنی زندگی میں یہ میں نے اپنی ڈبیا اپنی زندگی میں داخل کر لی ہے۔ کیا ہے اس ڈبی میں؟ انہیں اس ڈبی میں کلونجی ہے، اس ڈبی میں کلونجی ہے۔ صبح نہار ہوں 11 دانے ایسے لب لگاتا ہوں اور ایسے ڈبی کے اندر سے لگا کے چاٹ لیتا ہوں، اور شام کو عصر مغرب کے قریب میں اس میں سے 11 دانے کھا لیتا ہوں، بس سارا دن فٹ رہتا ہوں، تندرست رہتا ہوں، صحت مند رہتا ہوں، کوئی بیماری، کوئی وبا، کوئی بلا، کوئی چیز میرے قریب نہیں آتی، میں بالکل لاجواب، بس میری یہ سب کچھ ہے۔ یہ آپ بھی نا ایک اپنی زندگی میں جمعے کے دن کل سے انشاءاللہ، کب سے؟ کل سے، کل سے اگر جمعے کے دن یہ چیز شامل کر لیں اپنی زندگی میں، یہ چیز شامل کر لیں۔ اچھا، اب صرف اتنی بات ہے کہ اگر یہ آج شام کو ابھی یہ کتاب کا عکس واٹس اپ پہ آ جائے، صرف اس درود پاک کا فیس بک پہ، ہے نا، آپ موبائل میں لے کے بھی پڑھ سکتے ہیں، اگر ہماری آئی ٹی کی ٹیم یہ اسے، میری پاس کتاب پڑھی ہے مجموعہ وظائف، اب ہر بندہ تو کتاب لینے سے رہا، اور نہ میں نے کتاب بیچنے کے لیے تو بات نہیں کی، اگر کتاب بیچتا تو کہتا کتاب لو، بیچنا مطلوب نہیں، آپ کو درود پاک پڑھانا مطلوب ہے۔ اچھا، اکثر کو تو یاد ہوگا کیونکہ میرے درس میں آپ سنتے ہیں، اور اب آپ کو پتا بھی چلا کہ میں اسے اکثر کیوں پڑھتا ہوں۔ باقی اگر کسی کو نہیں ہے تو میرے خیال میں اس کو سوشل میڈیا میں اسی کا عکس درود پاک کا لے کے نا، یہ اس کے فائدے، تو اگر یہ آج پوسٹ آ جائے تو کام ہو جائے گا، حقیقت کام ہو جائے گا، آج پوسٹ اگر آ جائے، ہمارے ہم جو ہماری ٹیم سن رہی ہے، ہمارے احباب بیٹھے ہیں، ہمارے درس کو مسلسل بیٹھ کے کنٹرول کرتے ہیں، اس پوری دنیا اس وقت ہمارے ساتھ ہے، درس کو، اس محفل کو، ہماری پوری دنیا اس محفل میں ہمارے ساتھ ہے، اگر وہ اس کو کر لیں گے تو اللہ کی مہربانی سے کام ہو جائے گا، ہو جائے گا، فائدہ ہوگا۔ موبائل کو یوں نکالا، یوں دیکھا، اور درود پاک 11 دفعہ پڑھ لی، اچھا کچھ دنوں کے بعد یہ یاد بھی ہو جائے گا۔ چھوٹی چھوٹی چیزیں، میں میری کوشش ہے آپ حضرات تسبیح خانے سے نسبت رکھنے والے یہاں ہیں یا پوری دنیا میں جو حضرات میری بات سن رہے ہیں، کوشش ہے کہ یہ چھوٹی چیزیں اپنی زندگی میں شامل کرتے جائیں، کرتے جائیں، کرتے جائیں، کرتے جائیں، کرتے جائیں، کرتے جائیں۔ فائدہ کیا ہوگا؟ فائدہ یہ ہوگا کہ اللہ نسلوں کو بٹھا کے کھلائے گا، پلائے گا، عزتوں کے تاج پہنائے گا، شان و شوکت عطا فرمائے گا، اور زندگی کی برکتیں اور خیریں اللہ اس بندے کو دے گا، اور دنیا کھینچی 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 اس کے بعد جائے گی، دنیا ایسی کھینچی کھینچی اس کے پاس جائے گی، دنیا کھینچی کھینچی اس کے پاس جائے گی۔ کیوں؟ انہوں نے ساری زندگی اللہ کی محبت میں، اللہ کے اس نام میں یہی ساری زندگی کام کیا، ساری زندگی یہی کچھ کیا۔ ابھی میں، آج ہی میرا سفر ہے ترکی کے لیے انشاءاللہ، مجھے سورت قریش اور 6 بسم اللہ 5 سورتیں مسلسل دیں گے، میرا بھاڑا کمیشن کھا تو نہیں جائیں گے؟ رات کام ہی سفر ہی سفر ہے، ساری رات کا سفر ہے، یہاں سے جانا ہے دوحا قطر کے ایئرپورٹ پہ، پھر وہاں سے آگے فلائٹ ہے، میں نے درس بچانے کے لیے یہ فلائٹ لی ہے، ڈائریکٹ بھی تھی، میں نے کہا میرا جمعرات کا درس بچے، تو میں چاہوں گا کہ شب جمعہ میں آپ کے لیے بھی یہ درود پڑھوں۔ کل بھی جمعے کے بعد جمعہ اگر مل گیا تو یہ درود پاک ہے اور سورت قریش ہے. تو مجھے 6 بسم اللہ 5 سورتیں دیں گے؟ پکی بات ہے. حضرت عمر رضی اللہ تعالیٰ عنہ عمرے پہ جا رہے تھے, کملی والے اور میری آقا ان کو رخصت کرنے آئے اور حضرت عمر سے فرمایا, میرے بھائی مجھے بھی اپنی دعاؤں میں یاد رکھنا. کملی والے سے بڑھ کے کون ہے کائنات میں رب کے بعد؟ لائیو درس میں درود لگا دیا ہے, پوسٹ جلد سوشل میڈیا میں آ جائے گی. درود لگ گیا ہے, درود آ گیا. میری ٹیم بہت بہت تیز ہے, سچی بات. بس کبھی کبھی سپیکر کی ایسے گردن تھوڑی سی بند کر دیتے ہیں احتیاط, تاکہ یہ چیخے پکارے پھر ہمیں, تاکہ ہمیں یاد تو کرے. پھر بعض اوقات بعض بندے دانستہ آ کے کھڑے ہو کے یہاں سپیکر کو صرف یوں کر دیتے ہیں تاکہ کسی طرح ہمارا فوٹو جائے, لوگ ہمارے لیے دعا کریں. جذبہ سچا ہوتا ہے بعض موقع, اچھا جذبہ سچا ہوتا ہے. یہ لمحے کبھی ضائع نہ کیا کرے, زندگی کے یہ لمحے کبھی ضائع نہ کیا کرے. اب یقین جانیے ہم نے کیا کیا اپنے سفر میں, ایک تفریحی مقام نہیں ہے ہمارے سفر میں, ایک تفریحی مقام نہیں ہے, سب روحانی مقامات ہیں. تاریخی مقامات, تاریخی مقامات, روحانی مقامات. کیوں؟ ان لوگوں کے پاس جا رہے ہیں جو یہ درود پاک پڑھتے تھے یا اس طرح کی تسبیحاں کرتے تھے یا اس طرح کی عبادات کرتے تھے یا اس طرح کے اعمال کرتے تھے, ان کو تلاش کر کر کے ان کے پاس جا رہے ہیں. اللہ پاک ایسے لوگوں کو مٹاتا نہیں, کوئی بات کے بولے آسی مرنا نہیں. ان کے پاس تلاش کر کر کے جا رہے ہیں, کر کر کے جا رہے ہیں. وہ ہمارا جو ہے آرگنائزر جو ترکی میں بیٹھا وہاں, وہ کہتے ہیں پہلا گروپ ہے, میں ان کے سامنے یہ تفریحی مقام رکھتا کرنا ہوں. وہ کہتے ہیں میں حیران ہوں آپ نے یہ چیزیں کہاں سے تلاش کی ہیں, آپ مجھ سے یہ پیکج مانگتے ہیں فلاں شہر میں فلاں شہر میں, یہ روحانی دنیا ہے وہاں روحانی دنیا ہے وہاں روحانی دنیا ہے. کہنے لگے یہ پہلے لوگ ہیں یہ مانگتے ہیں, ورنہ تو لوگ چند روحانی دنیا دیکھ کے کہتے ہیں کوئی غبارہ ہوتا ہے اس کو آگ لگاتے ہیں اس میں بندہ اڑتا ہے, وہ دکھاؤ وہ دکھاؤ. انہوں نے ہمیں کچھ نہیں ہے, ہمیں نہیں چاہیے یہ, یہ تو ہر جگہ ہے. جو وہاں وہ دنیا ہے وہ ہر جگہ نہیں ہے. کہنے لگے ہم جا کے نا وہاں مدینہ منورہ میں حج پہ گئے, تو پہلے کے وہ لوگ کیا کرتے تھے, اب بھی ایسا کرتے ہیں, اپنے گھر خالی کر دیتے تھے. لوگ آتے تھے حاجی گھروں میں رہتے تھے, سال کا ان کا خرچہ نکل جاتا تھا. ایک گھر میں ہم گئے تو وہ اوپر شفٹ ہو گئے گھر میں, ہم نیچے پورے گھر میں ہمارا قافلہ رہا. تو ہمارے پاس کھانا پینا تھا ان کو دیتے رہے, ان کے چھوٹے بچے تھے غریب تھے ان سے محبت ہو گئے. جب واپسی ہوئی ہماری اس کی طرف برے صغیر ہندوستان کی طرف واپسی ہوئی, تو کہنے لگے کہ ہم نے انہیں کہا کہ اپنا ایک بچہ دے دیں ہمیں, ہم بچے کو پالیں گے کھلائیں گے پلائیں گے. اس نے کہا کپڑے ملیں گے پانی ملے گا؟ اس نے کہا بے بہا ملے گا, ہر چیز ملے گی, اس کو پڑھائیں گے بھی صحیح, پھر اس کو پڑھا بڑا بنا کے آپ کے پاس واپس مدینہ بھیج دیں گے. اب تیاریاں ہو گئیں سب کچھ ہو گیا اور بچہ ہم سے پوچھتا آ رہا ہے, ہمارے ساتھ قافلہ ہمارا چل رہا ہے, کہ وہاں آپ کے جو ہم جہاں لے کے جا رہے ہیں وہاں فلاں چیز ہوگی. یہ چیز غربت کی انتہا تھی اس وقت. یہ انہیں کہاں ہر چیز زیادہ ہوگی, پانی بے بہا ہوگا تو پانی سے نہانا بہت زیادہ, کھانا چیزیں نعمتیں. چلتے چلتے نہ قریب پہنچے تو حضور کا روزہ آ گیا, اور حضور کے روزے کی طرف انگلی کر کے کہنے لگا یہ بھی ہوگا. کہنے لگا ہمارے سر جھک گئے, ہم نے کہا یہ نہیں ہوگا. کہا انگلی چھڑا دی, غربت کا مارا ہوا بچہ, تنگزستی کا ہارا ہوا, جس کے دل میں خواہشیں امنگیں چاہتے سب کچھ تھا, میرے آقا کے روزے کو اتنا پوری کر کے کہنے لگا یہ ہوگا وہاں آپ کے شہر میں؟ انہوں نے کہا یہ یہیں ایسے. انہوں نے کہا پھر میں نہیں جاتا. ہمارا ہاتھ چھڑوا کے چلا گیا. زندگی میں یہ پارک یہ چیزیں تو ہر جگہ ملتی ہیں. آل رسول، اصحاب رسول، انبیاء، اولیاء، بڑی بڑی ہستیاں، یہ تو ہر جگہ نہیں ملتے، یہ تو ہر جگہ نہیں ملتے، یہ تو ہر جگہ نہیں ملتے. اپنی زندگی میں یہ درود پاک داخل کر دیں. اور سورۃ قریش، اس کی تو موجے مارے، اس کو اتنا پڑھیں اتنا پڑھیں کہ یہ سفر کا مہینے میں کتنی تعداد پوری ہوگی کس کی؟ 32,000، 40,000، 44,000، 44 ادھر سے، 30، 22، 27,000، 82,000، 85، 85 جی، 75، 55,000، 21,000، 15,000. بڑی خوشی کی بات یہ ہے جو بول رہے ہیں سچ بول رہے ہیں. یہ نہیں ہے کہ میں اگلے سے بڑھ کے تعداد بتاؤں. تھوڑی ہے تو تھوڑی بول رہے ہیں، زیادہ ہے تو زیادہ بول رہے ہیں. یہ بڑی خوشی کی بات ہے کہ تعداد بتانے میں مقابلہ نہیں ہو رہا اور مقابلے بنانے میں جھوٹ نہیں بولا جا رہا. یہ خوشی کی بات ہے. جی کیا کہہ رہے ہیں؟ کون بتا رہا؟ جی 9,000، 6,000، 16,000، 11,000، 4,000، 40,000 جی. نو ہزار، 9,500. خوشی ہو رہی ہے. ایسے ہے جیسے میں چندہ کر رہا ہوں. ہاں بھائی کتنا دو گے؟ وہ کہتے 40,000، کوئی کہتا 82,000، کوئی کہتا 9,000. وہ فگر بنا رہا ہے. بندہ کہتا ہے اتنے لاکھ ہو گیا ہے، اتنے کروڑ ہو گیا ہے. انہوں نے ذرا تھوڑا سا ایک دفعہ اور آواز لگا دیں. میں نے چندے کے مجمع دیکھے ہیں تو ہاتھ کھڑے کر کے کہا یہ چندہ ہے، یہی دھندا ہے، لیکن تسبیح خانے میں کام مندا نہیں ہے انشاءاللہ. کبھی کبھی مندا ہو جاتا ہے. انہوں نے کہا آج کل بڑے مندے کے حالات چل رہے ہیں. سنا ہوگا آج کل بڑے مندے کے حالات چل رہے ہیں. شیخ اور آرائیں زیادہ کہتے ہیں، احتیاطاً کہتے ہیں نظر نہ لگے، احتیاطاً کہتے ہیں نظر نہ لگے. ہاں کہتے ہیں 5,000 پڑا ہے اور مجھے نظارہ مل گیا ہے. فیصلہ کریں کہ اپنی نسلوں کے لیے، اپنے لیے کچھ کر کے جانا ہے. ناکام ہے تو کیا ہے، کچھ کام پھر بھی کر جا. مردانہ وار جی اور مردانہ وار مر جا. دنیا کی رنج و راحت کچھ ہوں تیری بلا سے، دنیا کی ہر ادا سے منہ پھیر اور گزر جا. اس بحر بے قرار میں ساحل کی جستجو کیا، کشتی کی آرزو کیا، ڈوبا اور پار کر جا. بس ہم نے کچھ کام کرنا ہے، کر کے جانا ہے. کچھ کام کرنا ہے اور کچھ کام کر کے جانا ہے. اور اللہ کو ایسا کہ اللہ کو ترس آ جائے، اللہ کو رحم آ جائے، اللہ کو ترس آ جائے، اللہ کو رحم آ جائے. کیا خیال؟ تو کیا فیصلہ کیا پھر درود پاک کا اور قریش کے یاد کرنے کا؟ کیا فیصلہ کیا بتائیں؟ اب آپ فیصلہ کریں تو پھر میں اگلا پیکج دوں آپ کو. پہلے ایک فیصلہ کر لیں. بولیں اتنا نہیں بولتے. درود پاک یاد کریں گے؟ واہ واہ، ماشاءاللہ ماشاءاللہ. याद करेंगे और खूब याद करेंगे। जुम्मे के दिन 11 बार पढ़ना 2 मिनट का काम है। 2 मिनट आज तक कहते रहे और 2 मिनट में बाकी हो गया। आज तक 2 मिनट सुनते सुनाते रहे लेकिन 2 मिनट में हो गया। 2 मिनट का काम है और अल्लाह की रहमत मुतवज्जे है और अल्लाह का निजाम मुतवज्जे है और उसकी शान करीमी मुतवज्जे है। 2 मिनट का काम। और आपको इल्म है कि 12 रबीउल अव्वल को हुजूर के बाल मुबारक की जियारत भी है और उसका पानी भी है। अल्लाह एक दफा दिया है, दुनिया याद करती है और कहती है वो लम्हा कब आएगा, वो सआदत कब आएगी, वो बबरकत घड़ी कब आएगी जो हुजूर के मुबारक से। क्योंकि पूरे मदीने में जो बीमार होता था हजरत उम्मे सलमा उम्मुल मोमिनीन की बारगाह में आता था। उन्होंने एक चांदी की नली रखी हुई थी और एक रिवायत है शीशे की नली थी, उसमें वो बाल मुबारक था, उसमें से पानी गुजार के दे देती थी, दुनिया पीती थी, शिफा याब हो जाता। वो रीत रिवायत मुझे आका का बाल मुबारक मदीना मुनवरा में जिन हजरात ने मुझे यह तबरुकात दिए हैं, जो हमारे तबरुकात में गिलाफे काबा हैं और कालीन मुबारक है और इस सारी नेमतें हैं, हजूर के रोजा है अथर के अंदर का गिलाफ भी है जो किसी नसीब वाले को, क्योंकि वो गिलाफ हर वक्त तब्दील नहीं होता, जो मेरे आका के रोजा है अथर के अंदर का गिलाफ है। तो ये सारी नेमतें भी उन्होंने मुझे हजूर का बाल मुबारक मुंह मुबारक दी और मेरे जी में आया कि वो सुन्नत जिंदा की जाए जो मदीना में होती थी कमली वाले की जौजा मोहतरमा हज़रत उम्मे सलमा, तो वो सुन्नत जिंदा की है। और रबीउल अव्वल में और बड़े पैकेज मैं बताता हूँ, और बड़े पैकेज। और ये जो गुठलियों वाला पैकेज आपको मिला है ना, ये तो कमाल पैकेज है, यकीन जानिए। जो गुठलियों की लकीरें हैं और आपकी हाथों की लकीरें हैं, और वो करीम चाहे तो इन लकीरों में बख्त भर दे, नसीब भर दे, मुकद्दर भर दे, रिस्क भर दे, दौलत भर दे, इज्जत भर दे, सेहत भर दे, तवंगरी भर दे, रूहानियत मालदारी भर दे और रूहानियत के शहनशाह और दुनिया का शहनशाह बना दे, उसकी करीम की बारगाह में कौन सी कमी है। हाथों को खुशबू लगा के उसमें गुठलियों का अमल चंद मिनट 2 मिनट का अमल है, पर इस अमल के अंदर बड़ी करीमी है और बड़ा कमाल है। ये आज हमारी गुठलियों की दूसरी जुमेरात है और इसकी इख्तितामी दुआ जो है वो हमारी जो होगी कब होगी, 15 शाबान को। 15 शाबान की जो रात है यहाँ महफिल होती है उसमें होगी। अजब ये मोती हैं, छोटे छोटे मोती। देखो माला जो बनती है छोटे छोटे मोती जमा होने के बाद बनती है, माला बनती गई बनती गई और ये माला संवरती गई बनती गई। तो क्या ख्याल है हम गुठली वाला अमल कर ना ले, क्या ख्याल है गुठली वाला अमल कर ना ले। तो गुठलियों वाले अमल से पहले 3 दफा दरूद शिफा पढ़ लें, अल्लाहुम्म सल्ली अला मुहम्मद बेअदद कुल दाएं व दवाएं व बारिक वसल्लम, अल्लाहुम्म सल्ली अला मुहम्मद बेअदद कुल दाएं व दवाएं व बारिक वसल्लम, अल्लाहुम्म सल्ली अला मुहम्मद بعدد كل داء و دواء و بارك وسلم। अब गुठलियां हाथ पे ऐसे खुशबू लगा लें और खुशबू लगा के और उसके बाद हाथ में जो है वो गुठलियां ले लें। और गुठलियों को हमने अमल किया था पिछली दफा भी, और खुशबू ऐसे गुठलियों पे लगा के, और ये वो गुठलियां हैं जो रोजेदारों के मुंह से निकली हैं और रोजेदार की मुंह की खुशबू और बू मेरे आका का फरमान के फरिश्ते उसके मुंह से मुंह लगाते हैं, और उसमें मुश्क और अंबर और रोजेदारों के मुंह से निकली हुई गुठलियां हों और उसमें खुशबू हो और कर इतना बड़ा मजमा बैठ के उसको पढ़े और चंद लम्हों का ये अमल हो और इतर की शीशी आपकी जेब में हो और फिर ये गुठलियां मुट्ठी में ले ली जाएं और ये अमल हो, तो कमाल है अमल है, तासीर है अमल। मुख्तसर वक्त में गुठली ले लें, मुख्तसर वक्त में बहुत चंद लम्हों के अंदर ये गुठली का अमल जो है ऐसे बैठे बैठे, ऐसे बैठे बैठे और नीचे ना गिरे, और हमने गुठली को जो है हाथों में लेके खुशबू लगानी है, और उसके बाद हाथों में गुठलियां लेके इनको आधा आधा कर लेना है, आधा करके इनको मुट्ठी में बंद कर लेना है, और तसव्वुर करना है कि या अल्लाह जिंदगी ऐसी बंद है, चाहे रिज्क है, सेहत है, दौलत है, रिश्ते हैं, नसीब है, मुकद्दर अल्लाह से बंद है इस तसव्वुर में, और जब मैं खोलूंगा तो मेरी बंद जिंदगी की बंदिशें बस यूं पल में खुल जाएंगी, ऐसी खुल जाएंगी, मेरी जिंदगी ऐसी बंद है, मेरी जिंदगी ऐसे बंद है, ऐसे अल्लाह पाक इसको जिंदगी की बंदिशों को ऐसे खोल देगा, जिंदगी की बंदिशों को खोल देगा। तो दोनों मुट्ठियों में आपने गुठलियां डाल ली। अब जो है हम पढ़ेंगे अल्लाह पाक के नाम, तीन नाम पढ़ेंगे, पहली मुट्ठी में पढ़ेंगे या अव्वलो 11 बार, सांस रोक के पढ़ेंगे तो फायदा ज्यादा होगा, उसके बाद मुट्ठी पर खोलेंगे इस तसव्वुर के साथ के सारी बंदिशें खुल गई, और फिर मुट्ठी खोल के फिर पढ़ेंगे या आखिर। तो अब गुठलियां तकसीम हो गई, चलो माशाल्लाह खुशबू भी लगा ली और दोनों हाथों में गुठलियां ले ली और मुट्ठी बंद कर ली, और सर झुका सख्त तसव्वुर करके, बहुत सख्त तसव्वुर करके सांस रोक के पढ़ें या अव्वल। अब गुठली खोलें और तसव्वुर करें कि मेरी सारी सख्तियां, बंदिशें, परेशानियां इंशाल्लाह अल्लाह के इस नाम की बरकत से खुल गई। अब दोनों गुठलियां हाथ में और सामने ऐसे, एक रान के ऊपर एक गुठली, दूसरे रान पे दूसरा हाथ, एक रान पे दूसरा हाथ, ऐसे रख के अब पढ़ेंगे। मुठियां खुली हुई हैं और गुठलियां हाथ पे पड़ी हैं, और हम पढ़ेंगे या आखिर, सांस रोक के पढ़ें या आखिर। अल्हम्दुलिल्लाह। अब दोनों हाथ मिलाएं जैसे दुआ मांगते हैं, इन गुठलियों को आपस में मिक्स कर लें, और हम फिर अब पढ़ेंगे 11 बार या जाहिर, और ये अल्लाह से कहेंगे मौला तू अव्वल से है आखिर तक, तू अव्वल भी आखिर भी है, और मौला अब मुझ में अपनी नेमतों को जाहिर कर दे, बरकतों को जाहिर कर दे, अताओं को जाहिर कर दे, अपने करम और फजल को जाहिर कर दे। तो ऐसे हाथ में लेके फिर ये गुठलियां अपनी झोली में डाल देंगे इस तसव्वुर के साथ कि मेरी झोली नेमतों, बरकतों, रहमतों, राहतों, खुशियों, खुशहालियों से अल्हम्दुलिल्लाह भर गई। अब 11 बार पढ़ें या जाहिर। बस पढ़ लिया, अब झोली में डाल के, और अल्हम्दुलिल्लाह अमल हुआ और अल्लाह के फजल से। अब ये तसव्वुर करें कि हमारे पास ये दरूद पाक की और ये नेकियां जितनी भी हैं, हम ये सारी नेकियां अपने मरहूमीन को देते हैं, मरहूमीन को देते हैं। आपने जितनी भी नफली अमाल, तस्बीहात, जिक्र, सदका, खैरात अपने प्यारों के लिए जरूर है, शबे जुमा में अपने प्यारे आते हैं और आके मिलते हैं। मुझे उस दिन बंदा कहने लगा मैंने अमल किया, अमल किया, अमल में मुझे हमेशा यह दिखाया गया कि शबे जुमा में रूहें आती हैं, तो आप शबे जुमा में उन अपनी अरवाह को हदिया भेजें। जो यहां दरूद पाक पढ़ा नेकियां हैं ये भी, जो सारी दुनिया ने की वो की, और आपने की तसव्वुर में है कि नेकियों का पहाड़ है, फरिश्ते झोलियां भर के दे रहे, हम पूरी उम्मत को और अपने प्यारों को दे रहे इंशाअल्लाह। عمل کر لیا، الحمدللہ عمل کر لیا اللہ پاک. اور جو حضرات پہلے سے بیعت ہیں وہ تجدید بیعت کر لیں گے، جو بیعت مزید کرنا چاہیں گے، جو میں لفظ کہتا جاؤں وہ ساتھ ساتھ پڑھتے جائیں، اشہد ان لا الہ الا اللہ وحدہ لا شریک لہ واشہد ان محمد عبدہ ورسولہ لا الہ الا اللہ محمد رسول اللہ استغفر اللہ ربی من کل ذنب واتوب الیہ. یا اللہ میں نے توبہ کی شرک بدعت سے، صغیرہ کبیرہ گناہوں تیری ہر نافرمانی سے، عہد کیا تیرا حکم اور تیرے طریقوں کے مطابق، حبیب کے طریقوں کے مطابق زندگی گزاروں. یا اللہ میرے عہد کو قبول فرما. بیعت لی میں نے حضرت خواجہ سید محمد عبداللہ حجویری رحمۃ اللہ علیہ کے سلسلے پہ، یا اللہ میری بیعت کو قبول فرما. تین تسبیحات کا اہتمام اور درود پاک کا تیسرے کلمے کا اہتمام، ترغیب کا اہتمام مسلسل، اور حلال حرام جائز ناجائز میں بہت نظر رکھے. اور سب سے زیادہ نفع اس کو ہوتا ہے جو رابطے میں رہتے ہیں، اس کو ہوتا ہے جو رابطے میں رہتے ہیں. اور درس بہترین رابطہ ہے، اپنے مقام پہ بھی درس سنتے رہیں مسلسل اور یہاں بھی آتے رہیں. ہم سب رابطے کے محتاج ہیں. کس کے محتاج ہیں؟ کس کے؟ ہم سب رابطے کے محتاج ہیں، ہم سب رابطے کے محتاج ہیں. اور ایک فیصلہ کریں کہ پورا ہفتہ میں نے اپنے دوستوں کو، ملنے والوں کو تسبیح خانے کے لیے تیار کرنا ہے. مومن سخی ہوتا ہے اور سخی کبھی اکیلا نہیں آتا. مومن سخی ہوتا ہے، سخی کبھی اکیلا نہیں آتا، سخی ہمیشہ ساتھ لے کے آتا ہے. پورا ہفتہ میں نے اپنے دوستوں کو، اپنے ملنے والوں کو تیار کرنا ہے. فیصلہ کر لیا اور اکیلا نہیں آنا، خواتین بھی مرد بھی، فیصلہ کر لیا. اور انشاءاللہ ہم یہ لفظ دہرائیں کہ آئیں فیصلہ کریں، انسانیت کے لیے راحت کے پھول بکھیریں گے، دکھوں کے کانٹے چنیں گے انشاءاللہ. ٹھیک ہے، ہم انسانیت کے لیے رحمت اور راحت کے پھول بکھیریں گے. اسم اعظم کا جو روحانی دم ہے نا آئندہ، وہ 12 ربیع الاول کو بعد نماز فجر ہوگا. کشف الماجوب کا حلقہ بھی، مراقبہ بھی، دم بھی. اور 12 ربیع الاول کی مبارک گھڑیوں میں 9 روحانی پیکج غور سے سن لیں، 9 روحانی پیکج غور سے سن لیں، 9 روحانی پیکج غور سے سن لیں. نمبر 1 منہ مبارک کی زیارت اور بابرکت پانی، 7 رنگی نلکیوں اور کالی کنگی کا عمل، نمبر 3 بے اولادوں کے لیے سیب اور لونگ کا عمل، نمبر 4 حضور کے گھرانے کے وسیلے سے آزمودہ عمل، نمبر 5 جائے نماز اور اپنے نام کا اسم اعظم معلوم کرنے کا عمل، نمبر 6 مسواک لائیں حفاظت اور برکت کے خزانے لے جائیں یہ عمل، نمبر 7 اپنی تصویریں ہمراہ لائیں اس کے لیے بندش توڑ عمل، اور نمبر 8 روحانی جان اثاروں کے عمل کے اختتامی دعا، اور نمبر 9 اسم اعظم کا دم، اسم اعظم کا دم. اور روحانی جان اثاروں کے لیے جو عمل ہے وہ اختتامی دعا 12 ربیع الاول کی ہے، اس میں سبز میٹھے چاول، میوے جات بھی سبز ہوں، سبز مربع، سبز پستہ، سبز الائچی، سبز مٹھائی، اور باقی لنگر بھی آپ بانٹ سکتے ہیں اپنے ہاتھوں سے. 12 ربیع الاول کو یہاں آ کے دل کھول کے لنگر بانٹیں. اور بندشوں کے توڑ کے لیے تسبیح خانہ لاہور میں ہر ہفتے 3 دن کا روحانی چلہ، جمعرات عصر سے اور اتوار ظہر تک ہوتا ہے، اور اس میں تشریف لائیں اور اپنی مسائل اور بندشیں حل کرائیں. اور آپ بوڑھے ہیں یا جوان، دنیا آخرت کی تمام خیریں پانے کے لیے چند ہفتے، چند مہینے تسبیح خانے میں عبادت اور خدمت کے لیے وقف کریں. اور بوڑھے حضرات اپنی زندگیاں وقف کریں، بوڑھے اور ریٹائر اپنی زندگیاں وقف کریں، بوڑھے اور ریٹائر. گھریلو جھگڑے، میاں بیوی میں ناچاکیاں، اور کبھی نسلوں میں طلاق نہ ہوں، فیملیاں اور نئے شادی شدہ جوڑے 21 جمعرات تسبیح خانہ لاہور روحانی محفل میں حاضری کی منت مانیں، ہمیشہ مغرب سے پہلے آئیں، دعا کے بعد جائیں، اگر مجبوراً کوئی جمعرات رہ جائے مجبوراً تو بعد میں پوری کر لیں۔ سورت اخلاص کی 11 جمعراتوں کا عمل تسبیح خانے میں 29 ستمبر سے شروع ہو رہا ہے، جس کا سال بھر انتظار رہتا ہے۔ 29 ستمبر بروز جمعرات سے شروع ہو رہا ہے۔ ہر جمعرات مختصر عمل جس میں 40,000 سورت اخلاص اور دل کی ہر تمنا پوری، اور سورت اخلاص کی 11 جمعراتوں کی جو اختتامی اور الوداعی دعا ہے وہ 8 دسمبر جمعرات کو، وہاں لنگر لائیں اور حسب توفیق بہت زیادہ لنگر جو ہے وہ خود بانٹیں اپنے ہاتھوں سے 8 دسمبر کو۔ حامیم لا ینصرون، حامیم لا ینصرون تسبیح خانے کا چندہ ہے۔ میرا میری نسلوں کا سارے نظام کا سخت تصور، حفاظت کفایت کفالت برکت کا پڑھا کریں، یا حفیظ یا سلام روحانی جانی ساروں کا عمل دعائیں اعمال۔ ذکر خاص کا کارڈ ساتھ نہ لے جائیں، امانت ہے، پارکنگ میں تعاون کریں، رقم ادارے کو نہیں جاتی، کیونکہ مسلم غیر مسلم سب رہتے ہیں، سب کے حقوق ہیں، پارکنگ میں گلیاں بند نہ ہوں، گلیاں بند نہ ہوں۔ تسبیح خانے میں بجلی، سولر، پلمبر، پینٹ، لکڑی، لفٹ، مکینک، سپیکر، چھوٹی چھوٹی خدمت نکلتی رہتی ہے۔ ٹیلینار کے نمبر پہ اپنا نام بھیجتے رہیں، چھوٹی چھوٹی خدمت آ کے کر جایا کریں، بہت بڑی سعادت ہے۔ اور 3 تعویذات کا مجموعہ لکھتے رہیں، اور یہ 1.25 کروڑ درود پاک کے چلے میں یہ امانت لوٹائی جائے گی۔ اگر آپ مسائل کا فوری حل چاہتے ہیں تو صرف اپنے ایک مشن بنا لیں کہ میں نے دوسروں کے موبائل کو سبسکرائب کرانا ہے اپنی یوٹیوب چینل، اگر آپ جلدی مسائل کا حل چاہتے ہیں، کیوں جو دوسروں کے سکھ دے گا وہ اللہ اس کو پہلے سکھ اور راحت عطا فرمائے گا، اللہ اس کو پہلے سکھ اور راحت عطا فرمائے گا۔ لقد جاءکم والے عمل کے 40 روحانی جانی ساروں کی ابتدا 11 اگست میں ہوئی تھی، تعداد 40 یا 300 مرتبہ ہے، یہ ہوئی تھی۔ سکھر درس 30 دسمبر کو جمعے کے دن ہوگا، کراچی کا درس 5 مارچ اتوار صبح 10 بجے ہوگا، کوئٹہ کا درس 10 مارچ جمعے کو ہوگا دوپہر 2 بجے، کوئٹہ کا درس 10 مارچ کو، کراچی کا درس 5 مارچ کو محفل جو ہوگی، اور سکھر کی محفل جو ہوگی وہ 30 دسمبر کو ہوگی جمعے کے دن 30 دسمبر۔ آج میں اعلان کر رہا ہوں، آپ حضرات کے سامنے اسے غور سے سنیں، جس اعلان کا آپ انتظار کر رہے تھے۔ پچھلے سال عراق کے سفر کے بعد سینکڑوں احباب نے اس سفر میں ساتھ جانے کی خواہش ظاہر کی، اس لیے اس سال 5 یا 6 نومبر کو 3 ملکوں کے لیے عراق، شام اور اردن کا سفر ہے، 3 ملکوں کے لیے عراق، شام اور اردن کا سفر ہے۔ 17 دن کا سفر ہوگا، $2,000 امریکن اس کا پیکج ہے، کھانا، رہائش، ٹرانسپورٹ، ہر چیز میں، لیکن معذرت سے صرف 90 افراد جا سکیں گے، ہمارے پاس 1900 افراد کے نام لکھے ہوئے ہیں، حضرات جا سکتے ہیں، ہم اتنا نہیں، 2 بسوں میں 45 میں صرف 90 آ سکتے ہیں، اس سے زیادہ افراد، کیونکہ الحمدللہ میں نے اپنا خرچہ خود کرنا ہے، مقصد کمیشن نہیں، اللہ میرے جذبوں کو سچا رکھے اور اللہ کسی کو بدگمانی سے بچائے۔ اچھا، یہ خواہش مند حضرات ٹیلینار کے نمبر پہ ہفتے کے اندر اپنا نام لکھوا دیں، صرف 1 ہفتہ ہے، اس کے بعد اگر نام نہ لکھوایا تو پھر معذرت ہے۔ 3 ملکوں کا سفر ہے، عراق، شام، اردن کا سفر ہے، 17 دن کا سفر ہے، انشاءاللہ 5 یا 6 نومبر کو روانگی ہے، 5 یا 6 نومبر کو روانگی ہے، یہاں کا سفر ہے، اور $2,000 جو ہیں امریکن ڈالر اس کا سفر ہے۔ اللہ پاک عافیت فرمائے، بہت ہی زیادہ کوشش کر 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 کے کوشش کی कि जितना सस्ते से सस्ता हो जाए, कम से कम कीमत हो जाए, उतनी ज्यादा कोशिश की। अल्लाह पाक करे इसमें अल्लाह खैर डाल दे, आफियत डाल दे। पहले इसलिए बता रहे हैं, कुछ लोगों ने अपनी छुट्टियों का इंतजाम करना है, कुछ लोग बैरून मुल्क से वहां आएंगे, इसलिए पहले बताया ताकि कोई जो भी जिसने इंतजाम करना हो वो इंतजाम कर ले। अब जिक्र खास होगा और फिर उसके बाद जो है इसमें जात का जिक्र होगा। दर्द से, पूरे जज्बे से, पूरे वलवले से, पूरे दिल की कैफियतों से जिक्र करेंगे और फिर मुराकबा होगा और फिर दुआ होगी। तो जिक्र खास में पूरी तवज्जो से, पूरे दर्द से जिक्र खास। बिस्मिल्लाहिर्रहमानिर्रहीम, अल्हम्दुलिल्लाह, अल्लाह का जिक्र होगा अल्लाह के ध्यान के साथ, पूरे दर्द पूरी तवज्जो के साथ, और इसमें जात का जिक्र होगा और उसके बाद इंशाल्लाह फिर मुराकबा होगा और दुआ होगी, और फिर साथ पड़ी हुई तस्बीहात और टाफियों पर दम होगा उन लोगों के लिए जो पूरे रमज़ान में यकम रमज़ान से आखिर रमज़ान तक अल्लाह के मेहमानों की खिदमत करेंगे, ये उन्हें मिलेगा। अल्लाह का जिक्र अल्लाह के ध्यान से। अल्लाह हो,
अल्लाह हो, अल्लाह हो, अल्लाह हो, अल्लाह हो, अल्लाह हो, अल्लाह हो, अल्लाह हो, अल्लाह हो, अल्लाह हो, अल्लाह हो, अल्लाह हो, अल्लाह हो, अल्लाह हो, अल्लाह हो, अल्लाह हो,
Allah. الله محمد رسول الله.
عافیت عطا فرما، عافیت عطا فرما، عافیت عطا فرما، عافیت عطا فرما، ہماری دنیا بھی بہتر فرما اور ہمارے آخرت بھی بہتر فرما. اے اللہ بے گھروں کو گھر دے دے، بے دروں کو در دے دے، بے سہاروں کو سہارا دے دے. اللہ ہماری مشکلیں حل فرما، ہماری مشکلیں حل فرما، ہماری مشکلیں حل فرما، ہماری پریشانیاں دور فرما، ہماری ناکامیاں ختم فرما. بن مانگے عطا فرما، بن مانگے عطا فرما، بن مانگے عطا فرما، بن مانگے عطا فرما، بن مانگے عطا فرما. دنیا آخرت کی ساری ضرورتیں غیب سے پوری فرما، ساری مشکلیں حل فرما، ساری حالتوں میں بہتری فرما. اے اللہ فاطمہ ایمان پہ کر دے، دنیا آخرت کی خیریں دے دے، اور اے اللہ ہر آمین کہنے والی کی آمین کو قبول فرما، ہر آمین کہنے والی کی آمین کو قبول فرما، ہر آنے والے کے اٹھے قدم قبول فرما، حاضری قبول فرما، ذکر خاص قبول فرما، درود پاک کو قبولیت عطا فرما. اے اللہ ہمارے چہروں کو نور سے بھر دے، ہمارے دلوں کو نور سے بھر دے، ہماری ضرورتوں کو پورا کر دے. جن کے گھر ٹوٹ چکے ہیں آباد کر دے، جن کے دل آباد ہیں برباد ہیں آباد کر دے، جن کے اندر اے اللہ گھروں میں طلاقیں ہونے والی ہیں اللہ تو رکوا دے، معاشرے کو طلاقوں سے پاک کر دے. یا اللہ ہمارے معاشرے کو طلاقوں سے پاک کر دے، ہماری نسلوں کو ایمان اخلاص دے دے، تسبیحانے کو دنیا آخرت کی خیریں دے دے، اور تحت نظر تسبیحانے کو آباد اور شاد کر دے، تسبیحانے کو وسعت دے، ہر ضرورت غیب سے پوری فرما، ہر مشکل حل فرما، ہر ناکامی دور فرما، ہر پریشانی حل فرما. یا اللہ جو مانگا عطا فرما، جو نہیں مانگا عطا فرما، جو مانگا عطا فرما، جو نہیں مانگا عطا فرما. صدا اپنے در کا بھکاری بنا، صدا اپنے در کا منگتا بنا، صدا اپنے در کا محتاج بنا. کرم کے فیصلے فرما، رحم کے فیصلے فرما، عطا کو متوجہ فرما. اے اللہ تو فضل کر دے، تو کرم کر دے، تو رحم کر دے، اے اللہ رحمت کر دے، اے اللہ اپنی عطا کو قریب کر دے، اپنے فضل کو قریب کر دے، ہماری مشکلیں حل کر دے. کوئی دکھیارا غم کا مارا اس کی آمین کو قبول فرما، اس کی وجہ سے ہماری آمین قبول کر لے. اے اللہ اس مجمعے کی برکت سے آمین قبول کر لے، اس مجمعے کی برکت سے ضرورتیں پوری کر دے، اس مجمعے کی برکت سے مشکلیں حل کر دے، اس مجمعے کی برکت سے حالات بہتر کر دے. یا اللہ ہجرت کر کے آئے ہیں بڑی دور پرے سے، تیرا نام سننے، تیرے حبیب کی محبتوں کو لینے، اللہ ان سب کی حاضری کو عرشوں کے نام لکھ دے، اور عرشوں میں لوح محفوظ پہ ایسا لکھ دے قیامت تک ان کے نام نہ مٹیں، اور ہمیشہ روشن رہیں، آباد رہیں، شاد رہیں، آباد 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 رہیں. آمین، 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 آمین. وصلی اللہ علی النبی الکریم وعلی آلہ وصحبہ وازواجہ وبناتہ واہل بیتہ واہل بیتہ واہل بیتہ واطرتہ اجمعین. آمین، آمین، برحمتک یا ارحم.